سبحان الله وبحمده سبحان الله العظيم الحمد لله رب العالمين رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقه قولي اما بعد اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم. میری آج کی گفتگو کا عنوان ہے The Big Court Day, بڑی عدالت کا دن. جب حشر میں پوچھا جائے گا تھا پاس خزانہ قوت کا وہ کس مقصد پہ صرف کیا اس وقت کہو گی کیا بولو ہر عذر کو کانٹے پر تولو. واقعی زندگی انسان کی ہے مانندے مرغ خوش نوا شاخ پہ بیٹھا کوئی دم چہچہایا اڑ گیا. بڑی عدالت کا دن دا بگ کورٹ ڈے آج کا عنوان بہت نازک اور بہت اہم اور بہت ہی جو ہے وہ اپنی اہمیت کا حامل ہے. یہ وہ عنوان ہے جس پہ مجھے اور آپ کو پہروں بیٹھ کر سوچنا چاہیے غور و فکر کرنا چاہیے. محمد صلی اللہ علیہ وسلم جب پیارے رسول صلی اللہ علیہ وسلم کا نام لیا جائے تو کیا کہنا چاہیے صلی اللہ علیہ وسلم. محمد صلی اللہ علیہ وسلم نے فرمایا کہ تین مواقع پہ اپنے قلب کا جائزہ لے لیا کرو. ذکر کی محفلوں میں, قرآن سنتے وقت اور تنہائی کے اوقات میں. اور اگر ان تینوں موقعوں پہ تمہارا دل نہ لگے, تم اپنے سینے میں دل نہ پاؤ تو اللہ سے دعا کرو کہ اللہ تمہیں قلب منیر دے دے. تو میری پیاری بیٹیوں, میری پیاری بہنوں, آج میں اور آپ یہاں پہ اس وقت موجود ہیں یہ محسوس کرنے کے لیے, یہ دیکھنے کے لیے کہ وہ بڑی عدالت کے دن کی صحابہ اور صحابیات نے کیسے تیاری کی, وہ اس کے لیے کتنا فکر مند رہتے تھے, وہ اس کو کتنا یاد کرتے تھے, وہ اس کے لیے کتنا روتے تھے, وہ اس کے لیے کتنی گریا زاری کرتے تھے. انہوں نے اپنی زندگیاں جو ہیں وہ اس بڑی عدالت کے دن کے لیے کیسے اس کی تیاری کی اور کیسے وقف کر دی. اس کے لیے مجھے قرآن مجید سے چند آیات جو ہے وہ میں آپ کے اور اپنے سامنے رکھتی ہوں جو کہ بہت ہی اہم آیات ہیں. اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم. اللہ رب العزت فرماتے ہیں وَأَمَّا مَنْ خَافَ مَقَامَ رَبِّهِ وَنَهَا النَّفْسَ عَنِ الْهَوَى. اب اس آیت میں بھی جو کہ سورت جو ہے یہ نازیات کی آیت ہے, اللہ رب العزت فرماتے ہیں وَأَمَّا مَنْ خَافَ, اور جو کوئی جس نے خوف کیا, جو ڈرا, کس چیز سے ڈرا, مقام ربہی, اپنے رب کے سامنے کھڑے ہونے سے ڈرا. اور جو شخص اپنے رب کے سامنے کھڑے ہونے سے ڈرتا ہے تو وہ کیا کرتا ہے, وَنَهَن نَفْسَ عَنِ الْحَوَى, تو وہ اپنی خواہشات جو ہے اس سے اپنے آپ کو روکتا ہے. تو اس کو کیا ملے گا, فَإِنَ الْجَنَّتَ هِيَ الْمَأْوَى, تو پھر جنت ہی اس کا ٹھکانہ ہے. تو اسی طرح یعنی سورۃ نازیات کی یہ آیات جو ہیں یہ آیت نمبر 20 سے لے کر نازیات کی آیت نمبر 40 سے لے کر 42 تک ہے. پھر اللہ رب العزت سورۃ الرحمن میں فرماتے ہیں وَلِمَنْ خَافَ مَقَامَ رَبِّهِ جَنَّتَان, اور جو اپنے رب کے سامنے کھڑا ہونے سے ڈرا اس کے لیے دو باغات ہیں, ایک بھی نہیں دو باغات ہیں. پھر اسی طرح سورۃ الحشر کی آیت 18 ہے یا ایھا الذین آمنوا اتقوا اللہ, اے لوگوں جو ایمان لائے ہو اللہ کا تقوی اختیار کرو, اور کیا کرو, ولتنظر, اور ہر شخص یہ دیکھتا رہے, ہر شخص اپنا محاسبہ کرتا رہے, اپنا جائزہ لیتا رہے, ولتنظر نفس ما قدمت لغد, کہ اس نے کل کے لیے کیا اکٹھا کیا ہے, اس نے کل کے لیے کیا جمع کیا ہے. پھر فرمایا وَاتَّقُوا اللَّهَ, اور اللہ کا تقوی اختیار کرو, کیوں, اِنَّ اللَّهَ خَبِيرٌ بِمَا تَعْمَلُونَ, کہ جو کچھ تم کرتے ہو اللہ اسے خوب خبردار ہے, خوب جو ہے وہ اس کی خبر رکھتا ہے. پھر اسی طرح آپ دیکھیں تو سورۃ المطففین میں اللہ رب العزت فرماتے ہیں کہ وہ دن کیسا دن ہوگا، لیوم عظیم، بہت بڑا دن، بہت بڑا دن. عظم کا لفظ جو ہے یہ ہڈی، اس کے لفظی معنی ہڈی کے ہیں، اور بڑا دن جیسے ان کے پاس بڑے بڑے جانور ہوتے تھے، اس کی بڑی بڑی ہڈیاں ہوتی تھیں، تو بڑا دن بہت بڑا دن. اور اس دن کیا ہوگا؟ یوم یقوم الناس لرب العالمین، وہ اتنا بڑا دن ہوگا، اور اس دن جو ہے وہ لوگ کھڑے ہوں گے، انسان کھڑے ہوں گے، کس کے سامنے کھڑے ہوں گے؟ لرب العالمین، دونوں جہان کا جو بادشاہ ہے، دونوں جہان کا جو رب ہے، دنیا اس کے سامنے جو ہے وہ کھڑی ہوگی. تو میری پیاری بہنوں، یہ آیات جو ابھی میں نے آپ کے اور اپنے سامنے رکھی ہیں، اس میں تین چیزیں بڑی اہم ہیں، جس میں پہلی چیز جو ہے وہ اللہ رب العزت نے خوف اور تقویٰ کی بات کی ہے، ڈرنے کی بات کی ہے. اور خوف اور تقویٰ کسے کہتے ہیں، ہم اس کو ابھی دیکھیں گے. دوسری چیز جو بہت اہم ہے، اس میں یہ فرمایا کہ اپنا محاسبہ کرو، اتقوا اللہ وَلْتَنْزُرْ نَفْسٌ مَا قَدَّمَتْ لِغَدْ، اور ہر شخص یہ دیکھتا رہے کہ کل کے لیے اس کے پاس کیا ہے، کیا اعمال ہیں، کیا عبادات ہیں، کیا وہ دنیا میں کرتا رہا، اس کو یہ جائزہ لینا ہے. اور تیسری اور آخری بات جو بہت اہم ہے، وہ یہ ہے کہ سارے کے سارے لوگ جو ہیں وہ اللہ رب العزت کے سامنے کھڑے ہوں گے. ذرا اپنا جائزہ لیں، ذرا اپنا محاسبہ کریں کہ میں اور آپ دنیا میں کیوں آئے، ہمیں کیوں بھیجا گیا، اور میں نے اور آپ نے اپنا وہ ہوم ورک کس حد تک جو ہے وہ پورا کیا. قرآن مجید میں اللہ رب العزت بار بار یہ بات کہتے ہیں کہ جو بھی ایمان لانے والے ہیں ان کو کیا میسج دیتے ہیں، جو بھی دنیا میں آئے ان کو کیا پیغام دیتے ہیں. الذی خلق الموت والحیات لیبلوکم ایکم احسن عملا، کہ میں نے زندگی اور موت کو پیدا کیا تاکہ تمہارا امتحان لے کر دیکھوں کہ تو اللہ کے پاس جب تو جائے گا تو کیا کرے گا. ایوکم احسن عملا، کہ تم میں سے بیسٹ ڈیڈ کرنے والا کون ہے، تم میں سے اچھے عمل کرنے والا کون ہے. پھر فرماتے ہیں وما خلقت الجن والانس الا ليعبدون، کہ میں نے جنوں اور انسانوں کو اس کے سوا کسی مقصد کے لیے پیدا نہیں کیا کہ وہ میری بندگی کرے. اور محمد صلی اللہ علیہ وسلم، جن سے میں اور آپ بہت محبت کرتے ہیں، جن سے میں اور آپ بہت پیار کرتے ہیں، وہ میرے اور آپ کے غم میں گھلے گئے. کسی غم غسار کی محنتوں کا یہ خوب میں نے سلا دیا، جو میرے غم میں گھلا گیا اسے میں نے دل سے بھلا دیا. ان کی پیغمبرانہ زندگی جو ہے، تقریباً 23 سالہ زندگی، جس میں جو ہے وہ مکہ کی گلیاں بھی نظر آتی ہیں، جس میں دار ارقم بھی ہمیں پتہ چلتا ہے، جس میں احد پہاڑ بھی ملتا ہے، جس میں طائف کا سفر بھی ملتا ہے، اور جس میں ہجرت کا سفر بھی ملتا ہے، جس میں آپ کے کندھوں پہ آپ کے اوپر جو ہے وہ اوجڑی ڈالی ہوئی کی کہانی بھی ہم پڑھتے ہیں، آپ کے راستوں میں کانٹوں کی خبر بھی ملتی ہے، جس میں وہ زمین جس میں آپ نے اپنی آنکھ کھولی تھی، شعور کی آنکھ کھولی تھی، اس زمین سے آپ کو نکلنے پر مجبور کر دیا گیا، تو آپ نے یہ سارے غم، یہ ساری پریشانیاں، یہ ساری تکلیفیں کیوں اٹھائیں؟ آپ نے ہجرت کا سفر کیوں کیا؟ آپ نے بدر میں کیوں لڑائی کی؟ آپ نے احد کے میدان میں آپ کیوں آگے بڑھے؟ غزوہ احزاب میں آپ نے اپنے پیٹ پر پتھر کیوں باندھے؟ تو یہ سارا جو ہے نا وہ ایک کیا تھا کہ لوگ اللہ کو پہچانیں، لوگ اللہ والے بن جائیں، لوگ دنیا میں رہتے ہوئے اپنی موت کی، آخرت کی تیاری کریں. اب میں اور آپ دیکھیں کہ آج یہاں پہ آسٹریلیا میں ہیں، اور کوئی کینیڈا آیا، کوئی امریکہ آیا، کوئی مغرب کی دنیاؤں کو کسی نے آباد کیا، تو اپنے والدین کو چھوڑا، گلیوں کو چھوڑا، اپنے وطن کو چھوڑا، کس کے لیے ہم آئے؟ بیسٹ فیوچر کے لیے، اپنے بچوں کی بیسٹ ایجوکیشن کے لیے. ہم ڈالر کے لیے نکلے، ہم اپنی وے آف لیونگ کے لیے آئے، ہم اپنے سٹیٹس کے لیے آئے، ہم نے اس کو اپنی زندگی کا مقصد بنا لیا، ہے نا یہ بات. لیکن اللہ نے مجھے اور آپ کو میری زندگی کا مقصد کیا بتایا؟ ایکم احسن عملا، کہ تم میں سے بیسٹ ڈیڈ کرنے والا کون ہے، بیسٹ عمل کرنے والا کون ہے. اب مجھے آپ بتائیے کہ قیامت کا دن کتنا سخت دن ہوگا، سب اللہ کے سامنے کھڑے ہوں گے اور اپنے اپنے عملوں کے مطابق پسینے میں ڈوبے ہوں گے. کسی کے پاس پسینہ جو ہے، یعنی اس کے जो है वो टखनों तक होगा, घुटने तक होगा, गर्दन तक होगा, किसी के मुंह में पसीने की लगाम होगी। बड़े बड़े पैगंबर भी उस वक्त सल्लिम सल्लिम जो है वो कर रहे होंगे। तो उस वक्त जो है मेरा और आपका हाल क्या होगा? कोई भी बात करने की जुर्रत नहीं करेगा। अल्लाह की का दरबार लगा होगा, अल्लाह की अदालत लगी होगी, वो बहुत बड़ी अदालत का दिन होगा। एक दफ़ा अबू बकर सिद्दीक रदी अल्लाह अन्हो जो थे वो अपनी ज़बान को पकड़ कर खींच रहे थे, रो रहे थे। तो किसी ने पूछा कि आप ऐसा क्यों कर रहे हैं? कहा ये ज़बान ही तो होगी जो क़यामत के दिन हमें हलाकत के भल जो है वो जहन्नुम में गिरा देगी। मेरी और आपके पास भी तो ज़बान है ना। ज़बान कितनी चलती है, कैंची की तरह चलने वाली ज़बान, छोटा सा गोश का टुकड़ा ये मुझ पर और आप पर हुकूमत करता है। और औरतों के बारे में मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मैंने जहन्नुम में औरतों को ज़्यादा देखा उनकी नशुक्री की वजह से, उनकी नशुक्री की वजह से। और नशुक्री का इस्तेमाल जब किया जाता है या नशुक्री का लफ्ज़ जब इस्तेमाल किया जाता है तो उसमें क्या है कि बहसियत मुसलमान के बाज़ औक़ात हम अपनी ज़बान का ग़लत इस्तेमाल करते हैं, हमला यानी गुफ्तगू के अंदर जो है मसरूफ़ रहते हैं। और उसमें सिर्फ औरतें ही नहीं, बाज़ औक़ात हर मुसलमान जो है वो उसमें मुलव्विस हो जाता है। तो मेरी प्यारी बहनों, अब सवाल ये है कि जब हम दुनिया में हैं तो दुनिया में मकसद हमें क्या पता चला कि हम में से बेस्ट डीड करने वाला कौन है? अय्युकुम अहसनु अमला, ये नहीं कहा अय्युकुम अक्सरु अमला कि तुम्हारे पास क्वान्टिटी अमाल की किसके पास ज़्यादा होगी, ये नहीं कहा अल्लाह ताला ने। लेकिन मैं और आप अगर दुनिया में अब तक अपनी ज़िंदगी का जायज़ा लें, कपड़ों पर देख लें कि आजकल कौन सी ब्रांड चल रही है, कौन सी ब्रांड चल रही है हमारे पास, कौन से कपड़े हम ज़्यादा इस्तेमाल करते हैं, यानी लॉन वाइल को छोड़ दें तो ब्रांड में ब्रीज़ा ब्रांड है और कौन सी है, बेपनाह ब्रांड्स हैं। और अब हम कहते हैं कि अच्छा अब तो सिर्फ कमीज ही आती है, शलवार दुपट्टा है ही नहीं उसके साथ, क्योंकि आजकल यही फैशन है, राइट। और भी मतलब जो भी ब्रांड्स जो हैं आती हैं और हम उस पर बात करते हैं, जेवर पर बात होती है कि वाइट गोल्ड है, अब गोल्ड नहीं वाइट गोल्ड है, राइट। फिर उसके बाद जो है गाड़ियों की ब्रांड पर आप देख लें कि हम उस पर बात करते हैं कि हम देखते हैं कौन घर आया हमारे या हम कहीं जा रहे हैं तो कौन सी गाड़ी के ऊपर हम जा रहे हैं, या फिर हम क्या बात करते हैं, यानी हम स्टेटस कॉन्शियस हैं। गाड़ी की बात हो, जेवर की बात हो, या कपड़े की बात हो। और आप देखें कि इंडिया पाकिस्तान या हम अपने बैक होम कंट्री जब जाते हैं तो कैसे अटैची भर भर कर लाते हैं ना। और जो हमारे अटैची होते हैं, हमारा सामान जो है, अभी तो मैं कहती हूँ मेरा तो पूरा, मैंने अटैची तो मेरे भर गए हैं, सामान तो मेरा सारा बाहर पड़ा हुआ है। फिर मैं कहती हूँ अच्छा कोई बात नहीं ना, एक मैं एक्स्ट्रा कर लूँगी, कितने पैसे लगेंगे, सिर्फ $25 या $50 लगेंगे ना, एक मैं एक्स्ट्रा कर लूँगी। फिर हम कहती हूँ अच्छा हम शिपमेंट करवा लेंगे, फिर हम क्या कहते हैं अच्छा कोई और है जो आने वाला मेरा ये चीज़ें जो है वो लेती आए। तो मैं ये जो मैं और आप सफ़र करते हैं, ट्रैवलिंग करते हैं, ये जो मगरिब की दुनिया को जिसने आबाद किया है, हमसे बढ़कर ज़िंदगी का मकसद फिर कौन समझ सकता है? क्योंकि हमने दुनिया का उरूज भी देख लिया है, हमने इस दौलत के लिए, इस दुनिया के लिए जो मेहनत यहाँ के मुसलमान कर रहे हैं, जिन्होंने पीछे से आप आए हैं, ये इस जनरेशन ने जो मेहनत की है, यानी और किसने करनी है जिसने घरों को भी छोड़ा है सब कुछ। सवाल ये पैदा होता है कि ये जो दुनिया का मैं और आप अक्सर सफ़र करते हैं, क्या इसने मेरी और आपकी आखिरत की सफ़र की याद को ताज़ा कर दिया, क्या मेरी और आपकी बड़े दिन की तैयारी करवा दी? तो आइए हम रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की ज़िंदगी की मिसालें, सहाबा सहाबियात की ज़िंदगी की जो मिसालें हैं उससे देखते हैं कि उन्होंने इस बड़े दिन की तैयारी जो थी वो कैसे की थी, वो कितना लरजते थे, वो कितना कांपते थे, वो कितना परेशान रहते थे। किसी को पता है कि मेरी और आपकी ज़िंदगी का होमवर्क क्या है? माएँ कितनी फ़िक्रमंद रहती हैं कि बच्चे का होमवर्क कराना है, पहले मैं उसको होमवर्क करवा लूँ, फिर मैंने उसको खिलाना है, फिर मैंने उसको सुला देना है, तो क्यों, ताकि अगले दिन जब बच्चा स्कूल जाए तो उसने होमवर्क किया हुआ हो। तो किस किस को पता है कि मेरी और आपकी ज़िंदगी का होमवर्क क्या है, मेरा और आपका क्वेश्चन पेपर क्या है? और जब मरने के बाद हम कब्र में जाते हैं तो फरिश्ता क्या सवाल पूछता है, हमें हदीस से क्या पता चलता है, मन रब्बुक, من رسولک ماں کتابک ماں دینک, کہ تیرا رب کون ہے, تیرا رسول کون ہے, تیری کتاب کون سی تھی, تیرا دین کیا تھا. اور آپ دیکھیں کہ عام طور پہ کوئسچن پیپر اوپن نہیں ہوتا, اور یہ کوئسچن پیپر اوپن ہے. من رب, کہ تیرا رب کون تھا اور تیرا رسول کون تھا, اور رسول جن کو مجھے اور آپ کو فالو کرنا تھا. آج میرا اور آپ کا رول ماڈل کون ہونا چاہیے تھا اور کون ہے. ہمیں فلمی ایکٹرز کے نام آتے ہیں, ہمیں ماڈلنگ کرنے والے جو ہیں ان کے نام آتے ہیں, ہمیں کھلاڑیوں کے نام آتے ہیں, ہمیں لیڈی ڈیانا کی مسکراہٹ اور اس کا ہیئر کٹ یاد ہے. ہم میں سے کتنے لوگ ہیں جن کو یہ پتا ہے کہ صحابہ صحابیات جو تھے ان کا سٹائل کیا تھا. ایک صحابی تھے, حضرت اخیرم کے بارے میں آتا ہے کہ ان کے بال ذرا لمبے تھے, تو پیارے نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ کتنے اچھے ہیں وہ, لیکن اگر, اور ان کے پائنچے جو تھے وہ تھوڑا نیچے رہتے تھے ٹخنوں سے نا, تو کہا کہ اگر وہ اپنے پائنچوں کو ذرا اوپر کر لیتے تو کتنا اچھا ہوتا, اور بالوں کو تھوڑا چھوٹا کر لیتے. تو اللہ کے نبی صلی اللہ علیہ وسلم کا سٹائل کیسا تھا کہ وہ اپنے صحابہ کی ساتھ ساتھ ٹریننگ کرتے تھے. حضرت سعد بن معاذ کا نام آپ نے سنا ہوگا رضی اللہ عنہ, جیسے ابو بکر صدیق رضی اللہ عنہ جو تھے, جو کہ نبی صلی اللہ علیہ وسلم کے غار ثور میں ساتھی تھے, یار تھے, اور جن کے بارے میں محمد صلی اللہ علیہ وسلم نے فرمایا کہ میں نے سب کی نیکیوں کا بدلہ دنیا میں دے دیا سوائے ابو بکر کے. تو ایک دفعہ ایسا ہوا کہ جب مسجد نبوی میں وسعت ہوتی چلی گئی تو محمد صلی اللہ علیہ وسلم نے فرمایا سب کی کھڑکیاں اور دروازے جو مسجد نبوی کی طرف کھل رہے ہیں بند کر دیے جائیں سوائے ابو بکر کے. ان کی نہیں, کیونکہ جب مسجد نبوی میں وسعت ہوتی گئی تو صحابہ کے ارد گرد کے گھر جو تھے اس میں شامل ہوتے گئے. تو اب یہ پہلے تو اپنی کھڑکی دروازہ کھولتے تھے تو مسجد نبوی میں داخل ہو جاتے تھے. تو اب کیا کہا گیا کہ وہ بند کر کے تو پراپر تھرو پراپر ڈور جو کہ مسجد نبوی کا ڈور ہے, صحابہ اس سے مسجد نبوی میں آئے, لیکن کہا کہ اب بھی ابو بکر صدیق کا جو دروازہ ہے نا وہ نہ بند کیا جائے, وہ اپنے ڈائریکٹ دروازے سے مسجد نبوی میں داخل ہو سکتے ہیں. تو ان کا کیا رتبہ تھا, ان کا کیا مقام تھا, اور ان کو یہ مقام کیوں ملا؟ بیسٹ ہوم ورک کیا انہوں نے. ہم جاننا چاہتے ہیں نا کہ کلاس میں ٹاپ کون کر رہا ہے, کس کے نمبر زیادہ ہیں, کس کا میتھ اچھا ہے, کس کو جو ہے وہ اسپیشل پرنسپل اوارڈ مل رہا ہے. تو اللہ نے اوارڈ کسے دیا؟ محمد صلی اللہ علیہ وسلم کے بیسٹ فرینڈ کون تھے, کون جو تھے وہ گولڈ میڈل تھے, وہ کون صحابہ تھے جن کو دنیا میں جنت کی بشارت ملی تھی. ہم میں سے کتنے لوگوں کو ان 10 صحابہ کا نام آتا ہے, پتہ ہے آپ میں سے کسی کو کہ وہ 10 صحابہ کون تھے جن کو دنیا میں جنت کی بشارت ملی تھی؟ ہمیں تو سب پتہ ہے کہ فلمی ایکٹر کون ہے, کون سی مووی چل رہی ہے, آج کون سی برانڈ چل رہی ہے, آج کل کون سا فیشن ہے, آج کل گاڑی کا کیا ہے, کیسا ہونا چاہیے, ہیئر سٹائل یہ ہے, اونچی قمیض چل رہی ہے کہ نیچے والی چل رہی ہے, رائٹ. اور مطلب میرا دنیا داری کے اعتبار سے میں اور آپ جو ہیں ہم کہاں پہ کھڑے ہوتے ہیں, لیکن سوال پھر وہیں پہ ہے کہ میں نے اور آپ نے کتنا ہوم ورک کیا ہے, اللہ کے پاس جانے کی کتنی تیاری کی ہے. میں اور آپ پاکستان جاتے ہیں جو کپڑے لے کر آتے ہیں, تو کیا پہلے جتنے کپڑے میں اور آپ لائے ہیں کیا میں اور آپ وہ پہن چکے ہیں؟ ہم پھر ایک وزٹ کرتے ہیں, ہم پھر اٹیچی بھر کے لاتے ہیں. ایک عورت کہنے لگی کہ میرے تو جو پچھلے کپڑے لائی تھی نا اس کے میں نے ابھی ٹانکے نہیں توڑے, اور میرا پھر اٹیچی بھر کے آ گیا, مجھے تو فرصت نہیں ملتی, اور میری اور آپ کی الماریاں مجھ سے اور آپ سے کمپلیننگ کرتی ہیں, شکوا کرتی ہیں, وہ بند نہیں ہوتی. ہمارے پاس اگر ون بیڈ روم گھر ہے تو ہم روتے ہیں, کہتے ہیں کہ ایک بیڈ روم کا گھر ہے کہاں چیزیں رکھوں. جب جن کے پاس دو بیڈ روم کا گھر ہے وہ کہتے ہیں تین بیڈ روم کا کب ملے گا, بڑی مشکل ہوتی ہے دو بیڈ روم. اچھا جن کے پاس تین بیڈ روم کا گھر ہے وہ کہتے ہیں کہ چار بیڈ روم کا. اور کتنے لوگ ہیں جن کے پاس چار بیڈ روم کا گھر ہے اور پھر بھی جو ہے ہاتھ کھڑا کریں, اور ان کو وہ چار بیڈ روم کا گھر جو ہے نا وہ بھی ان کو تنگ لگ رہا ہے, مشکل ہو رہی ہے, سامان پورا نہیں آ رہا. اور میرے اور آپ نے ہمارے بیڈ کے نیچے بھی اسٹور ہے, ہماری گاڑیوں کی ڈگیاں بھی اسٹور بنی ہوئی ہیں, ہمارے فریج کے اوپر بھی فریزر بھرے ہیں, تو فریزر کا دروازہ کھولے ٹک ٹک چیزیں نیچے گرتی ہیں کیونکہ میں نے اس کو اوور لوڈ کیا ہوا ہے. میری اور آپ کی گاڑی کی ڈگیاں بھری ہوئی ہیں, فریج بھرے ہوئے ہیں, ڈیپ فریزر
हम कहते नहीं डीप फ्रीजर नहीं मुझे अच्छा लगता, अप एंड राइट मैं तो पूरा लूंगी, करीने से चीजें जो है जहाँ पे सजी हुई होनी चाहिए। मेरी एक स्टूडेंट कहने लगी मैंने तो ऐसा अपना बेडरूम के साथ वो बनाया है ड्रेसिंग रूम जिसमें मेरे यानी बहुत बड़ी सी मैंने वो बनाई हुई है वार्ड सी वॉकिंग वार्डरूम जिसमें मैं बस उसको ना ऐसे बटन दबाती हूँ तो मेरे आगे पूरी वो घूमती है, जब वो घूमती है तो मैं उसमें से फिर इंतखाब करती हूँ कि मैंने आज कौन सा ड्रेस जो है वो पहनना है, राइट तो इस्लाम इससे मना नहीं करता, इस्लाम इससे रोकता नहीं है, लेकिन सवाल ये है कि क्या ये कपड़े पहनना, कपड़े ओढ़ना, घर बनाना, घरों को डेकोरेट करना, अपने अपने आप को सजाना, क्या यही मेरी और आपकी जिंदगी का मकसद है? क्या ये मेरा होमवर्क है जो मैं और आप कर रहे हैं? तो एक दफा आपको पता है सात बिन मुआज़ के बारे में बात कर रही थी कि अबू बकर सिद्दीक का जो मकाम था मुहाजरीन में रदी अल्लाह अनहु, सात बिन मुआज़ का वो मकाम था अंसार में। तो एक दफा क्या हुआ कि जैसे फतूहात होती थी और एक दफा माले गनीमत में कहीं से रेशम का एक टुकड़ा आया तो सहाबा जो थे वो रेशम का कपड़ा जो था उसको ऐसे हाथों में पकड़ पकड़ कर देखने लगे। नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अरे तुम्हें ये रेशमी कपड़ा पसंद आया है, अरे ये तुम्हें अच्छा लगा है, अरे तुम्हें इस पर ताज्जुब हो रहा है। तो सहाबा से आपने ये सवाल पूछा तो सहाबा ने कहा कि हाँ हमें तो ये बहुत ही अच्छा लग रहा है। आपने फरमाया कि सात बिन मुआज को जो जन्नत में रुमाल मिला है वो इससे अच्छा है, अहसन, बेस्ट है। तो आपने फौरन अपने सहाबा की तवज्जो जो थी वो दुनिया से हटाकर आखरत की तरफ मबजूल कर दी। अब अपने सहाबा की ट्रेनिंग करते थे। आज मैं और आप अपना होमवर्क नहीं कर रहे, मैं और आप अपना किरदार अदा नहीं कर रहे। आज मैं और आप इस बात पे तो रोते हैं मुसलमानों के हालात अच्छे नहीं हैं। हम ये तो कहते हैं कि मुसलमानों की मस्जिद जो इस्लामिक सेंटर है वो गैर आबाद है। हम ये तो कहते हैं कि आज बच्चे जो हैं वो इज्जत नहीं करते। हम ये तो कहते हैं कि माएं अपना फर्ज सही अदा नहीं कर रही। हम ये तो कहते हैं कि आज उम्मत मुस्लिमा के पास लीडरशिप नहीं है। लेकिन सवाल तो ये है इधर उधर की तू बात न कर, इधर उधर की तू बात न कर, ये बता के काफिला क्यों लुटा, मुझे राहजनों की खबर नहीं, तेरी राहबरी का सवाल है। तो मेरी और आपकी जिम्मेदारी क्या बनती है? मैं और आप दूसरों पे तबसरा करते हैं, हम दूसरों की शिकायत करते हैं, हम दूसरों की कंप्लेनिंग करते हैं, लेकिन आज किसी की हम बात नहीं करेंगे। वो बड़े वो जो बड़ा अदालत का दिन है, द बिग कोर्ट डे जो है, वो लियौमिन अज़ीम, वो बड़ा दिन यौमा यकूमुन नास लिरब्बिल आलमीन, जिस दिन लोग अल्लाह रब्बुल आलमीन के सामने खड़े होंगे, इसमें मैं और आप बस सिर्फ अपना जायजा लेंगे। आइए मैं अपना मुहासबा करूं, आइए आप अपना जायजा लें और हम अपने आप से ये पूछें कि मैंने अल्लाह के पास जाने की कितनी तैयारी की है, मैंने क्या होमवर्क कर लिया है। होमवर्क क्या है मेरा और आपका? अल्लाह पर ईमान लाना, अमन तो बिल्लाह, अल्लाह पर ईमान लाना। अल्लाह पर ईमान किसे कहते हैं? कि अल्लाह का ऐसा डर, ऐसा खौफ कि उसके डर और खौफ से गुनाह छोड़ दिया जाए। अल्लाह इज वॉचिंग मी, अल्लाह के समी और बसीर होने का ऐसा तसव्वुर कि फिर जो है अपनी गुफ्तगू पर पहरे बिठा लिए जाए। अल्लाह सुन रहा है, अल्लाह देख रहा है, और मैं और मेरे और आपके देने और लेने के बाट मुख्तलिफ हैं, मेरे और आपके लेने देने के बाट मुख्तलिफ हैं, मेरे और आपके पैमाने मुख्तलिफ हैं। और आपको पता है अब्दुल्ला बिन उमर रदी अल्लाह अन्हो एक दफा मक्का के पहाड़ से सफर कर रहे थे और मक्का के पहाड़ से गुजरे तो वहां पे एक गडरिया था बकरियां बेचने बकरियां चराने वाला, तो आपने जो है वो उसका ऐसे ही जायजा लेने के लिए उससे पूछा कि अपनी बकरी में से एक बकरी जो है मुझे देना पसंद करोगे? तो उसने कहा कि ऐना अल्लाह, ऐना अल्लाह, यानी वो अपना बद्दू सीधा सादे अल्फाज में कह रहा था अल्लाह कहाँ है। तो कहा कि तुम्हारा जो मालिक है, यानी उसने कहा मैं अपने मालिक की इजाजत के बगैर बकरी नहीं दे सकता। अब्दुल्ला बिन उमर रदी अल्लाह ने कहा कि तुम्हारे मालिक को थोड़ी पता चलेगा, बस तुम एक बकरी है मुझे दे दो। तो उसने इनकार कर दिया। अब्दुल्ला बिन उमर रदी अल्लाह उन्हों इतना मुतासिर हुए उस बद्दू से बकरियां बेचने वाले से, वापस मक्का है, उसके मालिक को ढूंढा और उसे कहा कि क्या तुम वो बकरियों का रेवड़ और वो गुलाम जो है उसको बेचना पसंद करोगे? तो उसने कहा कि वो बड़ा हैरान हुआ कि ये क्यों लेना चाह रहे हैं, तो लेकिन कहा कि हाँ चलो ठीक है। तो उसने बताया कि बकरियां इतनी हैं तो इतने पैसे, तो कहा कि गुलाम, उसने कहा गुलाम की तो कोई ऐसी हैसियत भी नहीं है ऐसे ही, तो उसकी क्या। तो कहा कि हाँ मैं चलो बेच देता हूँ। तो मुंह मांगी कीमत अदा की और फिर उस आदमी को आकर कहा कि ये जो तेरे तूने कहा ना कि अल्लाह देख रहा है, अल्लाह कहाँ है, तो ये तेरी दुनिया में ये जो तेरा तकवा था ना ये उसकी जो है ना ये उसका इनाम है, तो जा मैंने तुझे आजाद कर दिया और ये बकरियां ये रेवट तेरा तकवा का दुनिया में इनाम है, ये तुझे मैं तुझे मुबारक हो। तो अब्दुल्ला बिन उमर रदी अल्लाह उन्होंने उसके तकवा की यानी हमने क्या आयतें पढ़ी कि वो अल्लाह के सामने खड़ा होने से वो डरते हैं ताकि अल्लाह जो है हिसाब लेगा। वह अम्मा मन ख्वाफा मकामा रब्बे ही जन्नतान, तो जो अल्लाह के सामने खड़ा होने से डरा, तो वो बद्दू जो था उसने क्या कहा कि अल्लाह देख रहा है ना, मेरे मालिक को तो पता नहीं चलेगा लेकिन मेरा अल्लाह तो देख रहा है ना, तो मैं बकरी तुम्हें ऐसे नहीं दे सकता। और आपको पता है हजरत उमर बिन अब्दुल अजीज का नाम आपने सुना होगा, जिनको उम्र सानी कहा जाता है। तो एक दफा वो गुजर रहे थे तो रास्ते में जो है वो उनका गुलाम वगैरह नौकर भी साथ थे, तो एक कोई आदमी था जिसके ऊपर उनका पाँव आ गया, तो उस आदमी ने कहा अंधे हो गए हो तुम, देख के नहीं चलते। तो जो साथ आपके थे लोग उन्होंने कहा कि मारना चाहा, कहा कि नहीं इसको कुछ ना कहना। तो कहा कि अमीरुल मोमिनीन मतलब इसने आपकी जो है वो बेइज्जती की है और इसको रिस्पेक्ट नहीं आती, तो हमें आप इसका जवाब देने दें, आप हमें क्यों रोक रहे हैं। कहा कि तकवा ने जो है ना मेरी जबान को लगाम दे रखी है, तकवा अल्लाह का खौफ अल्लाह का डर। तो ये जो सहाबा थे सहाबियात थे ताबईन थे तबा ताबईन थे, वो जो कुरूने उला के लोग थे, वो कुरान में से गुजरे अल्लाह की किताब, क्योंकि अल्लाह की पहचान क्या है कि अल्लाह ने जो होमवर्क दिया है वो किया जाए। और मुझे और आपको अल्लाह ने क्या होमवर्क दिया है, कुरान मजीद का। कितनी बहनें हैं कितनी बेटियां हैं जिन्होंने कुरान तर्जमा तफसीर से पढ़ लिया है, कितने लोग हैं पूरे कुरान को तर्जमा तफसीर से पढ़ लिया है। अभी मतलब आप देखें कि माशाल्लाह बड़ी गैदरिंग में से चंद हाथ खड़े हैं, उस पर हम अल्लाह का शुक्र अदा करते हैं। कुछ लोग जो हैं वो ऑन दी वे हैं यानी शुरू कर दिया है लेकिन हाँ पूरा समझ नहीं आया। तो अब आप देखें कि आप देखें कि कुरान मजीद सूरत फातिहा से लेकर अन्नास तक ये मेरा और आपका होमवर्क है, ये मेरे और आपके अंधेरों के लिए रोशनी बनेगा, ये मुझे और आपको पुल से राह से गुजारने में मदद करेगा। मांगते फिरते हैं अग्यार से मट्टी के चराग, अपने खुर्शीद पे फैला दिए साए हमने। मैं और आप कहते हैं कि हमें हम तरक्की का राज बताएं, हमें तरक्की का नुस्खा बताएं, हमें बताएं कि हम कैसे अपने मसाइल को हल करें, जबकि कुरान मजीद मेरे और आपके पास है। और अल्लाह कहता है, अल्लाह रब्बुल इज्जत फरमाता है, ज़ालिकल किताबु ला रैब फीह, ये वो किताब है जिसमें कोई शक नहीं। और सूरत अल फुरकान में अल्लाह रब्बुल इज्जत फरमाते हैं क़यामत का दिन होगा और रसूल फरमाएगा या रब्बी इन क़ौमी इत्तख़ज़ू हाज़ल क़ुरआना महजूरा, कि मेरे रब मेरी कौम ने कुरान को छोड़ दिया था। तो महजूरा जो है मुफस्सरीन ने इसके दो मानी बयान किए हैं, एक हिजर और एक हुजर। अगर हिजर तो इसका मतलब जुदाई, कि मेरी कौम जो थी वो कुरान के साथ फासले पे रहती थी जुदाई, और अगर हुजर तो ये हिजियान बकवास मजाक, तो वो कुरान को उन्होंने मजाक बना रखा था। इससे बढ़कर मजाक क्या होगा जो आज उम्मत मुस्लिमा ने कुरान के साथ जो है वो कर रखा है, कि जब शादी हम करते हैं तो बस शुरू में हम कहते हैं कि अच्छा जी फलां की बेटी की शादी है फलां की बेटे की शादी है, तो हम दर्स देने वालों को ढूंढते हैं, कोई कोई आके बरकत के लिए छोटा सा एक दर्स दे दे, फिर उसके बाद हम डांस की महफिल शुरू करते हैं, फिर हम मिक्स महफिल होती है, फिर उसमें अल्लाह की आयात जो है उसका हम मजाक उड़ाते हैं, और फिर हम क्या करते हैं यानी जहां पे मेहर की बात है तो हम कहते हैं 32 रुपए मेहर है, और जहां पे दिखावे के लिए पैसे लुटाने की बात है तो हम फिर उस पे पैसे जो है और खाना जो है वो देते हैं दुनिया को दिखाने के लिए कि दुनिया क्या कहेगी। तो हालांकि मेहर जो है ये जो शादी ब्याह जो है ये औरत का हक है जो उसको दिया जाना चाहिए, है ना, ये जिम्मेदारी। तो यानी मेरे और आपके हम में से कितने लोग हैं यानी मैं और आप, मैंने और आपने अपनी जिंदगी गुजारी, एक सवाल मैं अपने सामने भी रखती हूँ, आपके सामने भी, कितनी, यानी जब आप उठती हैं, जब आप रोती हैं, जब आप हंसती हैं, जब आप किसी से मिलती हैं, जब आप किसी को रिश्ता देती हैं, जब आप किसी से रिश्ता लेती हैं, जब आप घर से निकलती हैं, जब आप किसी से बात करती हैं, तो कितनी दफा ये सोचती हैं कि मेरा रब मुझसे क्या चाहता है, किस तरह का मेरा और आपका रवैया होना चाहिए। मैं तो, आप ये कहते हैं कि मेरा एक ही पुत्र है तो गज वज के खुशियां मनावांगी ना, मैं और आप तो यही कहते हैं कि हम तो इतने सदमे में हैं, हम तो इतने सदमे में हैं, हम कहते हैं कि अल्लाह ताला आपने क्यों मेरे बेटे को जो है दुनिया से उठा दिया। हमारा तो ईमान बिल्ला और तकदीर पर ईमान जो है वो डगमगा जाता है, हम तो फिर लॉ कहते चले जाते हैं। अगर अगर मेरा बेटा आज ना निकलता, अगर मेरा बेटा गाड़ी ना नहीं लेता, अगर मेरा बेटा जो है वो ऐसे ना करता, तो उसकी डेथ ना होती और दुनिया से ना जाता। मैंने अगर फलां जगह रिश्ता ना किया होता, अगर अब मैंने फलां बात ऐसे कर ली होती, तो अगर हदीस क्या है कि अगर शैतान का दरवाजा खोलता है, लेकिन मैं और आप कितना अगर कहते हैं ना, अगर। और हम मतलब अल्लाह से भी नाराज रहते हैं, अल्लाह के बंदों से भी नाराज रहते हैं, अपने आप को तब्दील करने की बजाय दूसरों पर उंगलियां उठाते हैं। जब हम दूसरों पर उंगलियां उठाते हैं तो देखें, चार उंगलियां मेरी तरफ उठ रही हैं। आप देखें ना, मैंने आपकी तरफ उंगली एक की है ना, तो अगर मैं गौर करूं तो ये चार उंगलियां मेरी तरफ हैं, बस एक दूसरे की तरफ है। तो जो चार, तो मुझे क्या करना है, अपना जायजा लेना है ना, अपना जायजा लेना है ना। उम्मत मुस्लिमा जो है, अगर हम में से हर फर्द अपने आप को ठीक कर ले तो पूरी उम्मत मुस्लिमा ठीक हो जाए। वो एक बादशाह जो था, वो अपनी रियाया का उसने इम्तहान लेना चाहा। उसने एक तालाब बनाया बड़ा सा, और रियाया को हुक्म दिया कि आप जो है ना सुबह, यानी आज सबने ना एक एक बकेट, एक एक बाल्टी पानी की जो है ना तालाब में डालनी है, तो और फिर वो उसका मुआयना करेगा, जायजा लेगा। तो अब जो आवाम में मनादी कर दी गई, तो हर बंदे ने सोचा, मैंने सोचा कि अच्छा बाकी सारों ने तो डाल लेना, चलो मैंने ना डाला, बल्कि उसने पानी का नहीं, उसने कहा कि दूध की बाल्टी डालनी है। तो चलो मुशर्रफ बहन जो है ये तो दूध की डालेंगी ना, असमा बहन भी डालेंगी, तो बिल्कीस भी डालेंगी, मैं तो पानी की डालू ना, मैं भी पानी की डालू। आप तो हर एक ने क्या किया कि कहा कि मैं पानी की डालती हूँ, दूसरा दूध की डाल देगा। तो कहते हैं कि सुबह जब वो उठा और उसने तालाब का मुआयना करना चाहा, तो वहां ठाठे मारता हुआ पानी खड़ा था, पूरा तालाब पानी से भरा था, किसी ने भी जो है ना उसमें दूध नहीं डाला था। तो मैं और आप क्या कहते हैं, अम्मी की खिदमत जो है ना वो मुशर्रफ बहन करेंगी। अब बैल हुई है तो बिल्कीस दरवाजा खोलेगी, अब्बू को चाय चाहिए तो असमा चाय बनाएगी, फातिमा जो है ना वो करेगी। अम्मी मुझे क्यों आवाज देती है, मैं क्यों उठूं, बैल होती है मैं आईफोन पर बैठी हूं, है ना। मैं और अल्लाह ताला ने अल्लाह के बाद, अपने बाद और रसूल के बाद किसका मकाम रखा है, वह बिल वालिदैन एहसाना, वालदेन के साथ हुस्ने सलूक करना। मैं क्या कहती हूँ, मेरी अम्मी ने कहाँ शादी कर दी ना, छोटे से कद का, पढ़ाई भी इतनी अच्छी नहीं, मेरे कहाँ नसीब जो थे फोड़ दिए। जो पाकिस्तान में बैठी हैं बच्चियाँ, वो भी रोती हैं कि हम कब, यानी एड़ियाँ उठा उठा के कि कैसे हम अमेरिका, कैनेडा और वेस्ट पहुँच जाए। जो यहाँ बैठे हैं कहते हैं क्या जिंदगी है उन लोगों की, सुबह मासी आती है, शाम मासी आती है, सुबह सफाई होती है, शाम सफाई होती है, कितने मजे हैं उनके, और हमें किस मुसीबत में जो है वो डाल दिया है। तो हम कोसते रहते हैं, अब अम्मी को फ़ोन करते हैं, अब्बू को फ़ोन करते हैं, आप और मैं छुट्टी जाते हैं, हाँ आप में से कितने लोग हैं जिन्होंने जाकर अम्मी की मालिश की है, कितने लोग हैं उनके कंधे दबाए हैं, कितने लोग हैं उनके कपड़े इस्त्री करके दिए हैं, हम में से कितने लोग हैं अपनी जन्नत कमाई है कि उनको चाय बना के दी है। आप और मैं, हम में से कितने साल हो गए बाहर आए हुए, हमने अपनी घर आबाद किए, अपनी दुनिया आबाद की, हमने डॉलर कमाए, हमने माँ बाप को दुख दे देकर, अपने जो भी मसाइल से हम गुजरते हैं उनको एक कॉल करते हैं, ये हो गया, शौहर ने ये कह दिया, सास का ये मसला है, बच्चा ये कहता है, बहू जो है उसका ये हाल, अच्छा उनको कह कहा के उनको दुख दे के फोन बंद करके फिर खुद मुस्कुरा भी लेते हैं, फिर हंस भी लेते हैं। कितनी फुर्सत मिली कि दोबारा कॉल करके वो माँ जिसके आंसू बहाए थे, वो जो मेरी जन्नत थी मैंने उसको हंसा दिया हो। हम जब रोए दुनिया के लिए रोए, हमने जब कॉल की शिकों के लिए की। हम में से कितने लोग थे जिन्होंने दुआएं याद की, हमने से कितने लोग थे जिन्होंने अपने वालदैन की खिदमत की। तो मेरा और आपका होमवर्क क्या है,
اللہ کی اطاعت, اللہ کے رسول کی اطاعت, اور بندوں میں سب سے اونچا مقام جو ہے وہ والدین کا ہے, اور والدین کی خدمت کرنا, ان کا خیال رکھنا. ہم تو جب چھٹی جاتے ہیں پہلے سے کہتے ہیں ہمارے کپڑے بنا کے رکھے, ابھی جو میرے پاس ہیں وہ پرانے ہو چکے ہیں یا ان کا فیشن پرانا ہو چکا ہے, اور جب تک ہم رہے بچے ان کو دے کے گھومتے رہے, دوستوں کے پاس, پارٹیوں کے اندر, شاپنگ کے اندر, درزی کے چکر, کھانے, دعوتیں, اور پھر ہنستے کھیلتے ہوئے ہم پھر واپس آ گئے. لیکن میں نے تو دوسروں سے لیا, میں نے ماں باپ سے لیا, میں نے ان کو کیا دیا. پھر ایک اور بڑی بات, یعنی ہوم ورک کی بات ہو رہی ہے نا, کہ اللہ کے پاس جانے کی کیا تیاری کی ہے. اور تیاری میں اگر ہم جتنا قرآن مجید ہے, یہ میرا اور آپ کا ہوم ورک ہے, اور قرآن پر عمل سنت کے مطابق کرنا ہے. پورے قرآن کو ہم چار مین ڈپارٹمنٹ میں ڈیوائڈ کر سکتے ہیں. پہلا عقائد کا چیپٹر ہے, دوسرا عبادات کا ہے, تیسرا اخلاقیات کا ہے, اور چوتھا معاملات کا ہے. اور عقائد کے اندر اللہ پر, اللہ کے رسول پر, رسولوں پر, فرشتوں پر, کتاب پر, تقدیر پر, اور آخرت وغیرہ, یہ سارا ہے. ایک ایک چیز کے بارے میں مجھے اور آپ کو پتا ہونا چاہیے, کیا مرحلہ ہوگا, کیسے گزرنا ہے, کیا اس کے لیے کرنا ہے دنیا میں رہتے ہوئے. عبادات میں نماز, روزہ, حج اور زکوٰۃ, اور اخلاقیات میں اچھے اخلاق کی فہرست اور برے اخلاق کی فہرست, اور آخری چیز معاملات, ڈیلنگ. اچھا, یعنی اگر ان چاروں شعبوں کو دیکھیں قرآن کے مطابق, تو میں نے اور آپ نے ان میرے اور آپ میں نے اور آپ نے ان شعبوں کی کتنی تیاری کی ہے. جیسے بہت سی, میں پچھلے 30 سال سے تقریباً باہر ہوں, اور یوتھ میں, عورتوں میں اس طرح کونسلنگ بھی ہوتی ہے, قرآنی کلاسز بھی ہوتی ہیں, سیرہ کا کورس ہے, تجوید کا ہے, قرآنی گرامر کا ہے, ڈفرینٹ طریقے سے الحمدللہ اللہ کی توفیق سے ٹوٹی پھوٹی کوششیں جو ہیں وہ جاری ہیں. اور لوگ کیا پوچھتے ہیں کہ کیا میرے ساس اور سسر کا کیا مجھ پہ کوئی ذمہ داری بنتی ہے. میں ایک بات کہتی ہوں کہ وہ دین جو کتے کے آداب سکھاتا ہے, کتے کے بھی آداب دیتا ہے نا, وہ دین جو کتے کے آداب دیتا ہے اور کتے کے آداب سکھاتا ہے, تو کیا وہ شوہر کے والدین کے کوئی حقوق اور آداب نہیں دے گا, اس کے کوئی رائٹس نہیں رکھے گا. اور دین کا نظام جو ہے یہ اخلاقیات کا نظام ہے. ہمارا جو پورا بیس کرتی ہے نا چیزیں, یہ قانون کی زبان نہیں ہے, اخلاقیات کی زبان ہے. وہ دین جو فالتو پانی بہانے سے جو ہے وہ روکتا ہے, کہ پانی کا قطرہ جو ہے وہ ہمیں فالتو نہیں بہانا, تو کیا وہ مجھے اور دوسروں کے احساسات جو ہے وہ کچلنے کی اجازت دیتا ہے؟ کیا دوسروں کے آنسو, بوڑھے والدین کے آنسو بہانے کی اجازت دیتا ہے؟ شوہر اچھا لگتا ہے, اس کی گاڑی اچھی لگتی ہے, اس کی تنخواہ اچھی لگتی ہے, اور اس سے ملنے والے تحفے تحائف اچھے لگتے ہیں, اور شادی کے بعد جو مجھے اور آپ کو اولاد ملتی ہے وہ اچھی لگتی ہے, تو پھر اس کی جنت کیوں نہیں اچھی لگتی؟ کیسی شوہر سے محبت ہے, کیسا اس سے پیار ہے کہ اس کی جنت رل رہی ہو, اس کی جنت ضائع ہو رہی ہو, اور اس کی جنت اسے ناراض ہو, اور میں اور آپ خوش رہ سکتے ہیں؟ کبھی میں اور آپ خوش نہیں رہ سکتے, رائٹ. تو مجھے اور آپ کو, یعنی مجھے اور آپ کو کیا کرنا ہے, اپنے معاملات کو درست کرنا ہے, اپنے اخلاق کو سنوارنا ہے, اپنے عقائد کو درست کرنا ہے. اور اگر نماز میں اور آپ 5 وقت کی پڑھتے ہیں, ہم میں سے کتنے لوگ ہیں جو 5 وقت کی نماز باقاعدگی سے ادا کرتے ہیں؟ کتنے لوگ ہیں, ہاتھ کھڑا کریں. 5 وقت کی نماز باقاعدگی سے ادا کرتے ہیں. میں نفل کی بات نہیں کر رہی, میں جتنی بھی اس وقت جائزہ ہم لے رہے ہیں, محاسبہ کر رہے ہیں, میں نفل کی بات نہیں کر رہی, میں فرض کی بات کر رہی ہوں. سورۃ مدثر میں ہے, ما سلککم فی سقر قالوا لم نک من المصلین. فرشتے پوچھیں گے کیا چیز تمہیں جہنم میں لے آئی, اور وہ کہیں گے کہ ہم نماز نہیں پڑھتے تھے, میوزک پہ پاؤں تھرکتے ہیں, مووی پہ مووی دیکھتے جاتے ہیں, ڈرامے, فضولیات, ادھر کی بات, ادھر کی بات. لیکن وہ جو اللہ نے مجھے اور آپ کو ہوم ورک دیا ہے, جو اللہ نے کام کرنے کو دیا ہے, اس کے پاس میرے اور آپ کے لیے, اس کے لیے میرے اور آپ کے پاس ٹائم نہیں ہے. اور میری پیاری بہنوں, میں اور آپ ایک دوسرے کی بہت تعریف کرتے ہیں کہ اس نے تو اتنے حج کر لیے ہیں, اس نے تو اتنے عمرے کر لیے ہیں, لیکن سوال یہ ہے کہ اسلام کا جو نظام ہے وہ صرف نظام عبادات نہیں ہے، عقائد، عبادات، اخلاقیات اور معاملات. اور معاملات میں سب سے پہلے جو ہے وہ، یعنی معاملات میں جو ہمارے سب سے قریبی لوگ ہیں، شوہر جو ہے اس کا اپنی بیوی کے ساتھ معاملہ کیسا ہے، بیوی کا اپنے شوہر کے ساتھ کیسا ہے، بچے جو ہیں وہ اپنے والدین کے ساتھ کیسے ہیں، بچے بہن بھائی آپس میں ان کے رشتے کیسے ہیں، آج دوستوں کے گلے ملتے ہیں، وہ ہمارے بیسٹ فرینڈ ہیں، وہ ہمارے دکھ سکھ کے ساجھی ہیں، لیکن ہم اپنے ماں باپ سے بات نہیں کرتے، بہن بہن سے نہیں ملتی، بھائی بھائی سے نہیں ملتا، ایک دوسرے کا گلا کاٹتے ہیں. اور محمد صلی اللہ علیہ وسلم، محمد کا نام لیا جائے تو کیا کہنا چاہیے، صلی اللہ علیہ وسلم، بہت محبتوں کے ساتھ، بہت پیار کے ساتھ، میرے ہاتھ سے خوشبو جاتی ہی نہیں، میرے ہاتھ سے خوشبو اس سے جاتی ہی نہیں، میں نے اس میں محمد کو لکھا بہت اور چوما بہت، ہے نا، صلی اللہ علیہ وسلم. تو جب ان کا نام لیا جائے تو درود پڑھنا ہے، یہ چھوٹا سا مختصر درود ہے، اور یہ درود جو ہے اللہ رب العزت محمد صلی اللہ علیہ وسلم پہ بھیجتے ہیں، فرشتے بھی بھیجتے ہیں، کہا اے ایمان لانے والو تم بھی محمد صلی اللہ علیہ وسلم پر درود بھیجو. میں اور آپ اس ان کے احسانات کا بدلہ کیسے چکائیں، اور ان کے جو وہ ہمارے لیے لے کر آئے تھے تو اس پہ کرنا کیا ہے، سیرت پہ عمل کیجئے کٹ جائے گی خود ہی، سیرت پہ عمل کیجئے کٹ جائے گی خود ہی، پیروں میں جو حالات کے زنجیر پڑی ہے. میں روتی ہوں، آپ روتے ہیں، ہم کہتے ہیں فلاں فلاں جماعت کا ہے، ہم کہتے ہیں فلاں فلاں جماعت کا ہے، اور ہم ایک دوسرے کا گلا کاٹ رہے ہیں. یوں تو سید بھی ہو، یوں تو سید بھی ہو، مرزا بھی ہو، افغان بھی ہو، تم سبھی کچھ ہو، بتاؤ کہ مسلمان بھی ہو. جو بھی جماعتیں کام کر رہی ہیں وہ میرا کام کر رہی ہیں، مجھے ان کا مشکور ہونا چاہیے، مجھے ان کا احسان مند ہونا چاہیے. جس حد تک جو بھی جس پیمانے پہ کام کر رہے ہیں، ہمیں ان کی تعریف کرنی چاہیے، ہمیں ان سے پیار کرنا چاہیے، ان کو اچھے الفاظ میں یاد کرنا چاہیے. ہم کہتے ہیں فلاں فلاں تو فلاں جماعت کا ہے، فلاں فلاں تو فلاں جماعت کا ہے. اور جب بات کریں قرآن کی کریں، جب بات کریں سیرت کی کریں، حدیث کی کریں، سنت کی کریں، جب بات کریں صحابہ کی کریں، جب بات کریں صحابیات کی کریں. یہ ہمارا جو میرے اور آپ کے لیے معیار ہے. فلاں یہ کہتا ہے، فلاں یہ پوچھتا ہے، فلاں یہ کہتا ہے، تو میری اپنی آنکھیں کہاں ہیں، میرا اپنا دل کہاں ہے، میرا اپنا وجود کہاں ہے، میں نے اپنی زندگی کہاں گزار دی؟ مجھ سے اور آپ سے اللہ تو ضرور پوچھے گا. یہاں نیت کو پھل لگتا ہے پیڑوں سے یہ کہہ دینا، یہاں نیت کو پھل لگتا ہے پیڑوں سے یہ کہہ دینا، اسے کچھ بھی نہیں ملتا جو نیت ہار دیتا ہے. چمک درکار ہے تجھ کو تو ذرے کی طرح ہو جا، پہاڑوں کو ہمیشہ وہ اندھیرے غار دیتا ہے. نیت میں ہو خلوص تو منزل ہے دو قدم، غالب ہو مصلحت تو ہر ایک مرحلہ طویل. لوگ پوچھتے ہیں آپ کون ہیں؟ میں مسلمان ہوں. اللہ کے نبی صلی اللہ علیہ وسلم نے جب جن صحابہ کی تربیت کی، صحابہ صحابیات کی، وہ کون تھے؟ ان کو کیا سکھایا تھا؟ کلمہ. احد احد کی پکار نے بلال حبشی رضی اللہ عنہ کو کیا سٹیٹس دیا تھا؟ وہ ایک غلام تھے، وہ حبشہ کے رہنے والے، وہ موٹے موٹے ہونٹوں والے، وہ جن کی کوئی جائیداد نہیں تھی، وہ جن کا کوئی سٹیٹس نہیں تھا، کوئی خاندان اونچا نہیں تھا، دنیا میں ان کو جنت کی بشارت مل گئی. کس وجہ سے ملی؟ ان کا جو توحید تھی، ان کا جو اسلام سے تعلق تھا، انہوں نے اپنا نقد دل جو تھا جو اسلام کے لیے ہار دیا تھا. کہ صحابہ ابوبکر صدیق رضی اللہ عنہ کو کہتے تھے قائدنا سیدنا، اے ہمارے سردار، اے ہمارے سردار. اتنی محبت اور اتنی شفقت، تو اسلام نے اونچ نیچ مٹا دی. میں نیویارک کئی سال رہنے کا اتفاق ہوا، جب مساجد میں دیکھتی تھی کہ کسی بھی اور مکتبہ فکر کی کوئی بہن جو ہے وہ میرے درس میں آ کے بیٹھی، میں کہتی تھی آج دعا آپ کرائیں گے. میں کہتی تھی یہ کلمہ پڑھنے والے ہیں، یہ اللہ اور اللہ کے رسول نے جو پیغام دیا یہ اس کو زندہ کرنے والے ہیں. اور میں نے جو بھی، یعنی میں نے کئی ایسے پروگرام رکھے اس وقت جس میں میں نے پھولوں کے گلدستے پیش کیے، مختلف مکاتیب فکر کے جو لوگ تھے ان کو اکٹھا کر کے خواتین کو، تاکہ امت مسلمہ میں یکجہتی پیدا ہو، اخوت پیدا ہو، محبت پیدا ہو. और जो जितना जिस दर्जे का कर रहा है हम उसकी इज्जत उसका एहतराम करते हुए, जैसे एक नदी नहीं बहती, जैसे एक दरिया नहीं बहता, पानी का काम क्या है, दाई का काम क्या है, बहते चले जाना, जो पत्थरों में से रास्ता बनाता है, अखुवत का पैगाम देना, मोहब्बत का पैगाम देना, ना कि नफ़रत का और ना कि तासुब का पैगाम देना। तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने मोहब्बत दी लोगों को, अखुवत का पैगाम दिया और आपस में नेकियों में मुसाबकत का जज्बा दिया। और ये जो हलाकू खान जो था, जब मुसलमानों की खोपड़ियां जो था उसके मीनार तामीर कर रहा था, जब ये स्पेन जो है इसमें मुसलमानों की किताबें जो थी वो दजला दरिया में बहाई जा रही थी, उस वक्त हमारे स्कॉलर क्या कर रहे थे? वो मसाजिद में बैठे हुए फरोई इख्तलाफात पे बहस कर रहे थे। तो फिर नतीजा क्या निकला कि मुसलमानों की वो जो शान शौकत थी, वो जो सारा उनकी ईंट से ईंट बचा दी गई। तो मेरा और आपका होमवर्क क्या है, उस बड़े दिन की तैयारी कैसे करनी है? तो नंबर एक, अपने अकायद दुरुस्त करने हैं। किसके मुताबिक? कुरान और सुन्नत के मुताबिक। मेरे टीचर कौन है? मुफ्ती मोहम्मद शफी साहब, जो कि तकी उस्मानी के वालिद मोहतरम है। मेरे टीचर कौन है? सैयद अबुल्ला मौदूदी रहमतुल्लाह अलैह। मेरे टीचर कौन है? जो कि जिन्होंने इमाम इब्ने कसीर लिखी है। मेरे टीचर कौन है? मेरे टीचर मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम है। तो असल चीज क्या है? मेरे टीचर कौन है? अल्लाह रब्बुल इज्जत है, राइट? तो जितने भी उस्ताद हैं जिन्होंने दीन के लिए खिदमात की हैं, जिन्होंने दीन के लिए अपनी जिंदगियां तज कर दी, जिन्होंने अपनी जवानियां निछावर कर दी, जिन्होंने खून पसीना एक कर दिया, हमें उनकी इज्जत करनी है। तो जितनी भी जमहूर उलमा की राय है और बड़ी बड़ी तफासीर है, मुझे और आपको उसको पढ़ना है, उससे अपनी जिंदगियां जो है ना उनको आबाद करना है। अपनी सास ससुर की खिदमत करना या उसको चाय बना के दे देना या उसकी खैरियत पूछ लेना क्यों ज़रूरी है? मेरे शौहर की जन्नत है ना, मुझे मेरा शौहर बहुत अजीज़ है, तो मैं नहीं चाहती मेरे शौहर की जन्नत उससे उदास हो जाए। मैं तो चाहूँगी ना कि मेरे शौहर की जन्नत जो है वो उसको मिल जाए। जन्नत में अल्लाह ताला हम सबको इकट्ठा कर दे। बहुत आसान सा नुस्खा है ये। बेटी और बहू के लेने देने के बाट मुख्तलिफ है मेरे और आपके लिए, राइट? तो मेरी और आपकी क्या जिम्मेदारी बनती है, अमल के क्या असूल बनते हैं, लियौमिन अजीम की तैयारी कैसे करनी है? अगर अबू बकर सिद्दीक रदी अल्लाह ने अपनी जबान को पकड़ कर खींच रहे हैं तो फिर मुझे और आपको क्या करना है? दूसरों की बातें करते रहना है? मैं अपने, अगर मुझे किसी से शिकवा है, किसी दोस्त से, किसी पड़ोसन से, ससुराली किसी रिश्ते से, तो मुझे तो वो अच्छी नहीं लगती ना, लेकिन अम्मी से फ़ोन करके जो एक घंटा बातें की हैं, अपनी सारी नेकियाँ उसको मैंने दे दी जो मुझे अच्छा नहीं लगता। मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, क़यामत का दिन होगा, एक शख्स का नामा अमाल लाया जाएगा और वो कहेगा, वो जब अपने नामा अमाल को देखेगा तो कहेगा मेरी इसमें फ़लाँ फ़लाँ नेकी तो है ही नहीं, तो वो कहाँ चलेगी? कहा जो दूसरों की तू गीबत किया करता था उसकी वजह से तेरी नेकियाँ तेरे नामा अमाल से मिटाकर उसके नामा अमाल में लिख दी गई और बाज़ के नामा अमाल में सुराख हो जाएगा, जो रोज़ों में रोज़े में सुराख हो जाता है अगर जब हम अपनी ज़बान की हिफाजत नहीं करते। आपको पता है ये बात कि वो औरत जो बहुत नमाज पढ़ती थी, जो बहुत रोज़े रखती थी, लेकिन उसका अपने पड़ोसन के साथ जो अच्छा सलूक नहीं करती थी, तो और वो जानवर के साथ, बिल्ली जो जानवर था उसको बांध कर रखा हुआ था, उसको खाना पानी नहीं देती थी, कहाँ गई? वो जहन्नुम में चली गई ना। इब्ने सिरीन जो थे वो अपनी माँ की बहुत इज्जत करते थे, इतना आहिस्ता बोलते थे कि कान के साथ लगा के कि माँ की जो है ना बेअदबी ना हो जाए, बेअदबी ना हो जाए। अपने हाथों से अपनी माँ के कपड़े रंगते थे, अपने हाथों से। इब्ने सिरीन जो कि इमामुर ताबीरुर ख्वाबों की ताबीर के इमाम कहलाए, बहुत नेक और मुत्तकी शख्स है ना। और इसके अलावा जो है अवैस करनी का नाम आपने सुना होगा, खैरुत ताबईन। अल्लाह के नबी जिंदा थे और वो अल्लाह के नबी की खिदमत में हाजिर ना हो सके, क्यों? माँ बूढ़ी थी, बीमार थी, उनकी खिदमत की वजह से ना हज किया जब तक माँ जिंदा रही, और ना ही अल्लाह के नबी की खिदमत में जो है वो हाजिर हो सके। और उधर से माँ फौत हो गई और उधर से अल्लाह के नबी फौत हो गए, तैयारी कर रहे थे जाने की। तो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ने दुनिया से जाने से पहले अपने सहाबा को क्या वसीयत की थी? कहा, उमर अगर हो सके तो उवैस करनी से दुआए मगफरत ज़रूर करवा लेना कि वो जब अल्लाह के नाम की कसम खाता है तो अल्लाह उसकी कसम ज़रूर पूरी करता है। और कहा कि वो खैरुत ताबईन हैं, माँ की खिदमत की वजह से उनको बेस्ट ताबेई का टाइटल मिला, और एट दी सेम टाइम क्या हुआ, हज़रत उमर फारूक रदी अल्लाह अन्हो जिनके बारे में प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि उमर जिस रास्ते से गुजरता है ना, शैतान भी डर कर वो रास्ता छोड़ देता है। जिसके बारे में प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि अगर मेरे बाद कोई पैगंबर आता तो वो उमर फारूक होते। जिसके बारे में आपने दुआ की थी कि अल्लाह ताला इन दो उमर में से जो है वो इस्लाम के ज़रिए इस्लाम को कुव्वत दे के वो इस्लाम कबूल कर लें। अबू जहल तो ना कर सका, हज़रत उमर रदी अल्लाह ने इस्लाम को कबूल किया। तो हज़रत उमर को क्या वसीयत की कि उनसे दुआए मग़फ़रत करवाना। हज़रत उमर फिर क्या करते थे, जब उनका दौर था तो वो यमन के रहने वाले थे और यमन के भी कबीला कर्न के रहने वाले थे। तो हज़रत उमर जो थे उनका मामूल था, उमरे पे जाते हरम में और जब हज पे जाते तो ऐलान करवाते थे कि कोई यमन से आया हुआ है, तो लोगों को खड़ा करते। फिर एक दफ़ा आपने ऐसे ही लोगों से पूछा कोई यमन से आया हुआ है, कहा कि हाँ। पूछा कोई करन से आया हुआ है, दो चार लोग खड़े हुए। पूछा कि क्या तुम्हें कोई अवैस करनी भी है, आपस में कहने लगे कि वो तो ऐसे ही है बस पागल सा सीधा सा। कहा वो तो वो उधर अरफात के मैदान की तरफ गया हुआ है, अपने बकरियां ऊंट चरा रहा है। हज़रत उमर रदी अल्लाह ने हज़रत अली रदी अल्लाह ने को साथ लिया और एक दो सहाबी को भागते हुए गए। वहाँ देखा कि एक शख्स जो है दरख्त के नीचे खड़ा हुआ नमाज पढ़ रहा है और जानवर जो है ना वो पास चर रहे हैं। फिर जब उसने सलाम फेरा तो पूछा कि तुम कौन हो, कहाँ से आए हो, क्या तुम अवैस हो? तो और अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने एक निशानी भी बताई थी कि उसके जिस्म पर ना बर्स के निशान होंगे, जिसको फ्लैरी टाइप कहते हैं, तो उसके निशान होंगे। तो देखा तो निशान भी थे और पूछा कि वो बड़े हैरान हुए कि तुम मेरे दूसरे सहाबी ने कहा अमीरुल मोमिनीन, तो वो और डर गए। तो कहा कि तुम मुझसे डरो नहीं, मैंने प्यारे रसूल से ये सुना था कि मैं उनसे दुआए मग़फ़रत करवाऊँ, तो तुम मेरे लिए दुआए मग़फ़रत करो। और ये कौन थे हज़रत उमर, जिनको दुनिया में जन्नत की बशारत मिली थी। और हज़रत अवैस करनी को ये दर्जा क्यों मिला, माँ की खिदमत की वजह से। तो मेरी प्यारी बेटियों, मेरी प्यारी बहनों, पता नहीं ज़िंदगी के कितने दिन मेरे और आपके पास बाकी हैं। तो सवाल ये पैदा होता है कि मैंने और आपने अल्लाह के पास जाने की क्या तैयारी की है, मैंने और आपने अपने माँ बाप की कितनी खिदमत की है, उनको कितना दुख दिया है, कितनी दफ़ा आवाज़ें उनके लिए ऊंची की हैं, कितनी दफ़ा बेअदबी की है, कितने आंसू उनकी आंखों में लाए हैं, कितनी नाफरमानियां की हैं। और इसी तरह मेरा और आपका शौहर, जिसको मैं और आप सोचते हैं दो बच्चे खुशहाल घराना, तो मेरे और आपके शौहर जो हैं उनके वालदैन जो हैं कहीं उनसे नाराज़ तो नहीं हैं, कहीं उनकी जन्नत रूठी भी तो नहीं है, कि मेरी जन्नत रूठी भी तो नहीं है। तो अपनी मेरी जन्नत, मेरे शौहर की जन्नत, और एट दी सेम टाइम मेरे और आपके जो बेटे हैं, मुझे और आपको वो अच्छे लगते हैं ना, तो उनकी जो बीवियां हैं कहीं बीवियों की जन्नत तो नहीं रूठी हुई उनसे, मेरे और आपके बेटे जो हैं कहीं उनकी जन्नत तो नहीं रूठी हुई। हर हर जगह पे मुझे और आपको इस बात की फिक्र होनी चाहिए कि मेरी बहू जो है उसकी जन्नत भी उससे नाराज़ नहीं होनी चाहिए, मेरा जो बेटा है बेटे से भी मोहब्बत करनी है, दामाद से भी मोहब्बत करनी है, बहू से भी मोहब्बत करनी है, हर हर रिश्ते को बहुत खूबसूरती के साथ जो है उसको अदा करना है। एक दफ़ा मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम घर से बाहर निकले, आपने देखा कि एक शख्स जो है ना वो खड़ा हुआ अपने गुलामों को मार रहा है, पिटाई कर रहा है। आपने पूछा ऐ फलां इनके बारे में अल्लाह से डर, तो वो शख्स ने प्यारे रसूल की तरफ रुख मोड़ा। आप पहले कहीं गए फिर वापस आए तो देखा कि स्टिल अच्छा मामला नहीं चल रहा आपस में, तो कहा कि इनके बारे में अल्लाह से डर। वो शख्स कहने लगा अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ये मेरे कुछ गुलाम हैं, चोरी करते हैं, झूठ बोलते हैं और खयानत करते हैं, और मैं जवाब में इनको मारता हूँ। तो प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि क़यामत के दिन इनका झूठ, इनकी चोरी, इनकी इमानत में खयानत, ये बदज़बानी करते हैं, उसको एक तराजू में रखा जाएगा, और तुम जो मारते हो उसको दूसरे तराजू में रखा जाएगा, फिर तोला जाएगा, फिर जिसका पलड़ा भारी हो गया। फिर आपने सूरत अंबिया की आयत 47 पढ़ी आगे से और कहा कि उस दिन तराजू रखे जाएंगे, और उस दिन अल्लाह ताला कहते हैं कि मैं हिसाब लेने के लिए मैं अकेला ही काफ़ी हूँ। और अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम उसको रोक रहे थे, और साथ में आपने जब ये सूरत अंबिया की आयत 47 पढ़ी तो वो ज़ारो क़तार रोने लगा, कहने लगा अल्लाह के नबी के मुझसे इस बात का हिसाब किया जाएगा कि जो मैं इसको मारता हूँ,
ये तो मेरे साथ इतनी ज्यादती करते हैं। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि हाँ, तुम जो इस समझते हो कि ये जो मेरे साथ ज्यादती करते हैं और मैं इनको इतना मारता हूँ और जो कुछ सजा देता हूँ, पनिशमेंट मैं देता हूँ, तो इनको तोला जाएगा। वो शख्स ज़ारो क़तार रोने लगा और कहने लगा, ऐ अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम, आप गवाह रहिएगा, मैंने इन सारे ग़ुलामों को आज़ाद कर दिया। मैं नहीं चाहता कि क़यामत के दिन इनके इनके बारे में मुझसे जो है वो हिसाब लिया जाए। तो मेरी प्यारी बेटियों, मेरी प्यारी बहनों, अब तक मेरी और आपकी ज़बान ने कितने लोगों की बदज़ुबानी की है, कितनी मैंने और आपने ग़ीबत की है, कितनी मैंने और आपने चुगलियाँ की हैं, और इसके साथ ही अपने इस हाथ से कितने लोगों को पीटा है, अपने इन कदमों से, अपने इन पाँव के साथ कितना गुनाहों की तरफ चल कर गए हैं, अपनी इन आँखों से कितने गुनाह देखे हैं, कितनी बुरी नज़र डाली है लोगों के ऊपर। और एट द सेम टाइम ये जो सोशल मीडिया है, इसमें हर बहुत सी गलत साइड्स हैं, बहुत सी गलत चीज़ें हैं। जब कोई नहीं देख रहा होता, हम क्लिक करके साइड को चेंज कर लेते हैं, उस वक्त अल्लाह तो देख रहा होता है ना, अल्लाह तो सुन रहा होता है ना। जब मैं और आप देखते हैं, कोई और देख तो नहीं रहा, कोई और सुन तो नहीं रहा। तो आइए मैं और आप वापस पीछे की तरफ लौटें, क्योंकि हर शख्स ये देखता रहे कि उसने कल के लिए जो है वो क्या जमा किया है। और इस सिलसिले में एक बहुत ही अहम बात है कि हज़रत अब्दुल्ला बिन मसूद रदी अल्लाह अन्हु कहते थे, बुखारी की रवायत है, कि मोमिन अपने गुनाहों को पहाड़ की चोटी पर समझता है और खौफ करते हैं कि वो उस पर आ गिरेंगे, जबकि जो मुनाफिक है वो अपने गुनाहों को इस तरह समझता है जैसे कि नाक पर मक्खी आकर बैठे। और उसका मतलब क्या है कि जैसे मक्खी हाथ लगाते हैं तो मक्खी उड़ जाती है ना, तो गुनाहों को कुछ भी नहीं समझता। लेकिन मोमिन को क्या लगता है कि अगर कोई गुनाह करता है या ज्यादती करता है, उसको लगता है पहाड़ है जो मुझ पर आके गिर जाएगा, तो इतना वो डरता है, इतना डरता है। तो इससे क्या बात पता चलती है कि जो मुनाफिक है ना, वो हर बात की कोई उसको कोई परवाह नहीं होती, कोई केयर नहीं होती, लेकिन जो मोमिन होता है एक एक कदम, एक एक बोल डर डर कर रखता है, डर डर कर उड़ाता है कि मेरा रब उससे नाराज़ तो नहीं हो जाएगा, कि मेरी इस पर पकड़ तो नहीं हो जाएगी। हज़रत हसान बिन सनान एक सहाबी थे, उनके बारे में आता है कि जैसे एक दरीचा था, उसके बारे में आपने सवाल पूछा कि ये कब बनाया गया, और फौरन जो है अपना मुहासबा करने लगे कि मेरा इस सवाल पूछने से क्या फ़ायदा, ये तो एक फजूल सवाल है जो मैंने पूछा कि ये दरीचा कब तामीर हुआ, इसका तो कोई फ़ायदा नहीं है। यानी इसकी मुझे डेट पता चल भी जाए, लेकिन मेरे अमलों में इससे क्या फ़ायदा होगा। और कहते हैं कि उन्होंने अपने आप को क्या सजा दी, 2 साल तक रोज़े रखे, कि मैंने एक गैर ज़रूरी सवाल जो था वो पूछ लिया, 2 साल तक रोज़े रखे। और आप देखें कि क्या मेरे और आपके फ़र्ज़ रोज़े पूरे हैं ना, फ़र्ज़ रोज़े कितने लोग हैं जिनका कोई फ़र्ज़ रोज़ा अब बाकी नहीं है। फ़र्ज़ हर लम्हे के साथ एक फ़र्ज़ बंधा हुआ है, और अगर हमने उस एक लम्हे में एक फ़र्ज़ अदा ना किया तो अगले लम्हे तो 2 फ़र्ज़ हो जाएंगे, तो फिर वो 2 फ़र्ज़ कैसे अदा करेंगे। और अगर मेरे और आपके रोज़े रहते हैं तो मैंने वो जो फ़र्ज़ रोज़े हैं वो क्यों पूरे नहीं किए, क्यों पूरे नहीं किए। और अगर मुझे इसी हाल में मौत आ गई तो मैंने तो अपने फ़राइज़ पूरे नहीं किए हुए। तो ज़िंदगी दूर तक फैला हुआ एक मैदान नज़र आती है, सिमट जाए तो लम्हा बन जाती है। मुझे और आपको अपने शोहर शाम को घर आता है ना, तो उसको सुबह की दिन भर की रिपोर्ट देना मुश्किल लगता है। टीचर के पास जाए ना तो उसको जाके यानी जो पिछले दिन का होमवर्क है उसका हिसाब देना मुश्किल लगता है। जो हमें महीने भर के लिए 2,000 रुपये मिलते हैं कि इस पर पूरा घर चलाना है आपने, तो वो 2,000 का हिसाब देना बहुत मुश्किल लगता है, पता नहीं चलता पैसे किधर चले गए, जब जो ही हैं वो चेंज हो जाते हैं। हज़रत तौबा एक बुज़ुर्ग थे, नेक थे, और वो रुका में रहते थे। तो उन्होंने अपनी उम्र का हिसाब किया, कहने लगे मैं 60 साल का हो गया हूँ, और कहने लगे 60 साल में 21,600 दिन, और कहने लगे कि अगर हर दिन मैंने एक गुनाह भी किया हो तो 21,600 गुनाह हो गए। तो एक गुनाह पर एक पत्थर रखूं तो 21,600 में तो पहाड़ खड़ा हो जाता है। तो वो अपना क्या करते थे, मुहासबा करते थे, अपना जायज़ा लेते थे। हज़रत उमर रदी अल्लाह अन्हु जो थे वो क्या किया, सुलह हुदैबिया के मौके पर उन्होंने बस सवाल ही पूछे थे ना कि क्या आप अल्लाह के नबी नहीं हैं, हम उस काफरों से दबकर क्यों सुलह कर लें।
ساری زندگی صدقہ دیتے رہے، نوافل پڑھتے رہے، توبہ کرتے رہے کہ میں نے اللہ کے نبی سے اتنا سوال کیوں پوچھا تھا، وہ تو اللہ کے نبی تھے نا. اور میں یہ بات سوچ رہی تھی کہ وہ اس بات پر اتنا کرتے رہے تو میں نے اور آپ نے تو قرآن کی کتنی آیات کو زخمی زخمی کیا ہے، میں نے اور آپ نے کتنی اللہ کے نبی کی سنتوں کو جو ہے وہ الگ چھوڑ دیا ہے، ان کو ان پر ہم عمل نہیں کرتے. میں نے اور آپ نے کتنی قرآن کی آیات جو ہیں اس پر عمل نہیں کیا. اس زبان سے کتنی اللہ کی نافرمانی کے جملے نکلے ہیں. تو پانچ چیزوں کو پانچ سے پہلے غنیمت جانو، جوانی کو بڑھاپا آنے سے پہلے، اور اس کے علاوہ کیا ہے، صحت کو بیماری سے پہلے، فراغت کو مشغولیت سے پہلے، دولت جو ہے اس کو غربت سے پہلے، اور سب سے آخری اور اہم بات کیا ہے کہ زندگی کو موت سے پہلے. اور یہ ٹائم مجھ پر اور آپ پر بھی آنے والا ہے، تو آئیے اپنا ہوم ورک کریں. اور میرا اور آپ کا ہوم ورک کیا ہے، قرآن کو ترجمہ تفسیر سے پڑھنا تاکہ دی بگ کورٹ ڈے کی جو ہے وہ تیاری ہو جائے، بڑی عدالت کا دن. دنیا میں بعض اوقات نا دوسرے کو پتہ نہیں چلتا کہ میں نے اور آپ نے کیا غلطیاں کی ہیں، لیکن اللہ جو ہے جو کہ دلوں کے حال تک جانتا ہے. اور سفیان سوری رحمت اللہ علیہ کہتے تھے، میں نے اپنی نیت سے زیادہ کسی چیز کا علاج نہیں کیا، کیونکہ یہ پل میں بدل جاتی ہے. اور معروف قرخی رحمت اللہ علیہ ایک بزرگ گزرے ہیں، وہ کہتے تھے، یا نفسی اخلص تخلص، اے نفس اخلاص اختیار کر تاکہ تیری خلاصی ہو جائے. مجھے یہ تو فکر ہے کہ ان کو کوئی میری بات بری نہ لگ جائے، یہ کیا کہیں گی لوگ، کیا کہیں گے، وٹ ول پیپل سے. مجھے یہ تو فکر ہے، ہم بچوں کی کیا ٹریننگ کرتے ہیں، کیسے ٹریننگ کرتے ہیں، بیٹا جلدی سے ایسے کر لو، وٹ ول پیپل سے، کپڑے چینج کر لو، اب آنٹی آنے والی ہیں، وہ تمہارے انکل آنے والے ہیں، لوگ کیا کہیں گے، تمہاری پھپھو کیا کہیں گی، تمہارے جو ہے وہ تایا کیا کہیں گے. لیکن ہم کتنی دفعہ یہ کہتے ہیں کہ وٹ ول اللہ سے، وٹ ول اللہ سے، وٹ ول اللہ سے. کاش مجھے اور آپ کو یہ بات سمجھ میں آئے کہ اللہ میرے اور آپ کے بارے میں کیا کہے گا، کیا مجھ سے ناراض ہوگا، کیا وہ مجھ سے خوش ہوگا. میرا اور آپ کا تو حساب کتاب بہت جلدی شروع ہونے والا ہے، اور موت کے ساتھ ہی حساب کتاب کا جو عمل ہے، دروازہ ہے، وہ شروع ہو جاتا ہے. اور دینی مسائل اور دین پر گفتگو کے معاملے میں، یعنی پرانے زمانے کے جو بزرگ ہیں، یہ میں صحابہ صحابیات کے زمانے کی بات نہیں کر رہی، اس کے بعد کے دور کی بات کر رہی ہوں، کہہ رہے ہیں کہ دو کلی گزر رہے تھے. حمال جو ہے یہ کلی کو کہتے ہیں عربی زبان میں، تو دو حمال گزر رہے تھے اور ان کے اوپر من و سامان انہوں نے اپنے کمر پر رکھا ہوا تھا، سروں پر رکھا ہوا تھا. اور سروں پر سامان رکھتے ہوئے وہ آپس میں بات کیا کر رہے تھے، وہ قرآن آیات کی تفسیر پوچھ رہے تھے ایک دوسرے کے ساتھ. وہ اس بات سے بے نیاز تھے کہ ان کے سر پر کتنا وزن رکھا ہوا ہے. اور میں اور آپ کیا کہتے ہیں، ٹائم نہیں ملتا نا قرآن پڑھنے کے لیے. پہلے کیا کہتے ہیں کہ ابھی میں نا پڑھائی کر رہی ہوں، پھر کیا کہتے ہیں ابھی میں تو شادی کی اپنی کی تیاری کر رہی ہوں، پھر میں اور آپ کیا کہتے ہیں کہ ابھی نا میں اصل میں نا بچہ نہیں ہے نا تو اس کے لیے علاج کروا رہی ہوں، پھر کیا ہوتا ہے، اچھا اب میں نا پریگننٹ ہو گئی ہوں، پھر کیا کہتے ہیں، اصل میں اب بچہ پیدا ہو گیا نا، اب ابھی بھی میرے پاس فرصت نہیں کیونکہ دودھ پلاتی ہوں، ابھی نا اس کا پیمپر وہ پہنتا ہے، اچھا پھر پیمپر چھوٹتا ہے، پھر میں کہتی ہوں کہ اب میں اس کو اسکول لے کے جاتی ہوں، مصروف بہت ہوں، اور پھر کیا ہوتا ہے، پھر دوسرا بچہ آتا ہے، پھر تیسرا آتا ہے، پھر ان کی پڑھائیاں ہوتی ہیں، پھر ہم کیا کرتے ہیں، دادی نانی بن جاتے ہیں، کہتی ہوں پوتا جو ہے نا وہ میرے پاس ہوتا ہے، اور میری جو پوتی ہے نا وہ میرے پاس ہوتی ہے، نواسا میرے پاس ہوتا ہے، نواسی میرے پاس ہوتی ہے. آپ مجھے یہ بتائیں نا، ہائے وہ لوگ تھے، ہائے وہ لوگ تھے، کیسے وہ لوگ تھے، چھوڑ دی زندگی بندگی کے لیے، چھوڑ دی زندگی بندگی کے لیے، ایک تو بھی تو ہے، ایک میں بھی تو ہوں، ہائے افسوس ہوں، چھوڑ دی بندگی زندگی کے لیے. زندگی آمد برائے بندگی، زندگی آمد برائے بندگی، زندگی بے بندگی شرمندگی. بیٹھے کارڈ کھیلتے رہتے ہیں، چینل گھماتے رہتے ہیں، ٹی وی کا چینل گھماتے رہتے ہیں، اور اب تو ہمارے ہر ایک کی گود میں یہ چھوٹا سا ٹی وی ہے، آئی فون 100 اس کے اوپر ایپ ہیں، 100 دل کے بہلاوے کے انتظامات ہیں, 100 زبان کو خوش کرنے کے فریج اور فریزر میں انتظامات ہیں, ونڈو شاپنگ, ادھر کی باتیں ادھر کی باتیں, ادھر ادھر کی تو بات نہ کر, یہ بتا کہ قافلہ کیوں لٹا, مجھے راہزنوں کی خبر نہیں, تیری راہبری کا سوال ہے. زندگی کے بہت سے دن گزر گئے, زندگی دور تک پھیلا ہوا ایک میدان نظر آتی ہے, سمٹ جائے تو لمحہ بن جاتی ہے. ایک وقت ایسا ہوگا جب میں اور آپ کھڑے ہوں گے, اللہ کا دربار لگا ہوا ہوگا اور مجھ سے اور آپ سے پوچھا جائے گا, اے اسما, اے بلقیس, اے مشرف, اے نرگس, اے اسما, اے نسرین, اے فاطمہ, بتا تو نے اپنی جوانی کو کن کاموں میں پرانا کیا, بتا تو نے اپنی قوتوں اور صلاحیتوں کا کیا استعمال کیا, بتا تو نے اپنی زندگی کے کتنے قیمتی دن جو تھے وہ دنیا کی ڈگریاں لینے میں گزار دیے. تجھے اتنی فرصت نہ ملی کہ کبھی تو مجھے بھی یاد کرتی, کبھی تو میرے آگے جھک جاتی, کبھی تو اپنے معاملات کو درست کرتی, تو دوسروں پہ تبصرے کرتی رہی, تو نفرتوں کے بیج بوتی رہی, تو تیرے جملوں نے کتنے لوگوں کی طلاق دلوا دی, تو نے جب اپنی مے کے فون کیا تو نے بھائی اور بھائی میں لڑائی کرا دی, تم نے جب فون کیا جب بات ہوئی تو یہی کہتی تھی, یعنی شوہر چاہتا تھا کہ اس کی ماں کی خدمت کی جائے, خیال کی جائے, اور تو یہ کہتی رہی کہ کتنے دن یہ بوڑھی ہمارے گھر رہے گی, آخر کب تک. ایک عورت میں درس دے کے ہٹی, ایک عورت میرے پاس آ کر زارو قطار رونے لگی. میں نے کہا آپ کیوں روتی ہیں؟ کہنے لگی آپ کا درس سنا ہے, دل بہت اداس ہے, میں نے اپنی ساس کو اپنے گھر سے نکال دیا تھا, میں نے اپنی ساس کو اپنے گھر سے نکال دیا تھا کہ میں کب تک تیری خدمت کروں, اور پھر کہیں پہ اس کی جا کے کسی اور کے پاس ڈیتھ ہو گئی, تو کیا میرا رب بھی مجھے معاف کر دے گا؟ ایک بچی میرے پاس آئی اور رونے لگی, کہنے لگی کہ میں کسی لڑکے سے محبت کرتی تھی, میری ماں نے میرے باپ نے مجھے بہت روکا, میں نے ان کی ایک نہ سنی, اور آج وہ لڑکا جو ہے آج وہ لڑکا بے وفا نکلا. آنٹی میں کیا کروں؟ آنٹی آپ میری کچھ مدد کر سکتی ہیں؟ میں ادھر کی بھی نہیں رہی اور میں ادھر کی بھی نہیں رہی. ایک عورت کہنے لگی کہ میں موویاں دیکھتی تھی, میں ڈرامے دیکھتی تھی, میں اپنی زندگی کو اپنی مرضی سے گزار رہی تھی, میں نے اپنے بچوں کی اچھی تربیت نہیں کی, میں نے اپنے بچوں کو قرآن نہیں سکھایا, کیا اب میں کچھ کر سکتی ہوں؟ اب جو ہے بچے بڑے ہو گئے ہیں, اب بچے اپنی منمانی کرتے ہیں, وہ میری بیٹیاں اچھا لباس نہیں پہنتی, اور ان کی گرل فرینڈ بوائے فرینڈ, میں یہ سب کچھ دیکھتی ہوں, مجھے تو اللہ نے اب شعور دے دیا ہے, کیا میں اب کچھ کر سکتی ہوں؟ میری پیاری بیٹیوں, میری پیاری بہنوں, ہاں ہم کر سکتے ہیں, کچھ بھی دیر نہیں ہوئی. وہ رب جس نے 100 قتل کیے تھے اس نے تو اس کو بھی معاف کر دیا تھا. رب بہت رحیم ہے, رب بہت کریم ہے, رب بڑے بڑے گناہوں کو معاف کر دینے والا ہے. تو آئیے ہوم ورک کریں, آئیے اپنے رب کو راضی کریں. راضی کیسے کرنا ہے؟ رب کو منانا ہے, منانا ہے, دن رات ایک کرنا ہے, ایک لگن, ایک تڑپ, ایک جذبہ, ایک شوق. میرا رب مجھ سے کیا چاہتا ہے؟ اے میرے رب, آپ مجھے رب سے باتیں کریں, رب سے دوستی کریں, رب سے پیار کریں. اے میرے پیارے رب, تیرا اتنا کرم ہے, یہ سب تیرا کرم ہے آقا, کہ بات اب تک بنی ہوئی ہے. میری اور آپ کی نافرمانیاں, میرے اور آپ کے گناہ, میری اور آپ کی بدتمیزیاں, بد زبانیاں, پتہ نہیں کہاں کہاں کتنی کتنی کوتاہیاں کی ہیں, پھر بھی مجھے اور آپ کو جینے کا حق دیتا ہے, پھر بھی مجھے اور آپ کو جینے کی اجازت دیتا ہے. وہ چاہے تو یہ زبان جو ہے اس کو گنگ کر دے, وہ چاہے تو ہم پہ ایک فالج کا حملہ میرے اور آپ کے یہ اعضاء جو ہے اس کو مفلوج کر سکتا ہے. ایک گولی, ایک چھوٹی سی گولی مجھے اور آپ کو ہمیشہ کی نیند میں سلا سکتی ہے. ذرا سا وہ کائنات کو حکم دے, وہ کن کہے تو فیاکون ہو جائے. تو یہ سب تیرا کرم ہے آقا, کہ بات اب تک بنی ہوئی ہے. اے میری آسٹریلیا کی بہنوں, اے میری آسٹریلیا کی بیٹیوں, اے کلمہ توحید پڑھنے والی بہنوں, اے اللہ سے محبت کرنے والی اور اے اللہ کے نام پر جمع ہونے والی, اے قرآن سے عشق کرنے والی آئیے میں اور آپ مل کر حیات جاوداں پیدا کریں، آئیے اپنے عملوں کو سنواریں، آج کے بعد میں اور آپ بس اپنے آپ کو فوکس کریں گے، اور مجھے اور آپ کو کسی کو کہنے کی ضرورت نہیں ہے، میرا اور آپ کا عمل، میرا اور آپ کا وجود، میرا اور آپ کا اخلاق، میرا اور آپ کا کردار ایسا ہو جائے کہ خود بخود میرے اور آپ کے راستے پہ لوگ چلنے کے لیے مجبور ہو جائیں۔ تقریریں بہت، کتابیں بہت، کیسٹس بہت، ادارے بہت، لیکن اگر تربیت ہو سکتی یہ کیسٹ، ادارے اور درس گاہوں سے تو پھر ہو چکی ہوتی۔ یہ تربیت جو ہے یہ کوئی میجک سٹک نہیں ہے، یہ دل کی دنیا بدلنے سے ہوتی ہے، یہ ایمان کو دل کے اندر پیدا کرنے سے ہوتی ہے، یہ کچھ کر گزرنے سے ہوتی ہے، یہ اپنے اندر جو ہے ایک نئی زندگی پیدا کرنے سے ہوتی ہے۔ اور نو نقد، نہ تیرا ادھار کی بات نہیں، اللہ کے لیے سب کچھ کرنے سے ہوتی ہے۔ ایک ہی فکر، ایک ہی لگن، ایک ہی تڑپ، اے اللہ تو مجھ سے راضی ہو جا۔ میرے پیارے اللہ، اگر آپ نے میرے 25 سالہ جوان بیٹے کو اچانک موت میں لے لیا ہے، آپ مجھ سے راضی تو ہیں نا، آپ مجھ سے ناراض تو نہیں ہے؟ بات یہ نہیں کہ آپ نے کیوں اس کو لے لیا، اس کا راز آپ ہی بہتر سمجھتے ہیں۔ ایک وہ چیز جو آپ کو اچھی لگتی ہے، جو مجھے اچھی لگتی ہے، وہ 6 فٹ کا نوجوان، گنگریالے بال، خوبصورت، عین جوانی، اور پھر روڈ ایکسیڈنٹ میں ڈیتھ ہو جائے، اور پھر آپ کیا کہیں کہ اللہ تیرا شکر ہے، آپ مجھ سے راضی ہیں نا اللہ تعالیٰ، آپ اگر ناراض نہیں ہیں پھر مجھے کوئی غم نہیں ہے، ہے نا؟ ہم کیا کہتے ہیں، آپ نے میرا بیٹا کیوں لے لیا، اللہ نے بڑا ظلم کر دیا، ہے نا؟ لیکن ایک مومن کا کردار کیا ہوتا ہے، اے اللہ اگر آپ راضی ہیں پھر مجھے کوئی غم نہیں ہے۔ آپ کا یہ فیصلہ، اگر استخارہ کر کے شادی ہو گئی، پھر کیوں ہم کوستے رہتے ہیں کہ شوہر ایسا تو سسرال ایسا تو لوگ ایسے؟ استخارہ کر کے کیا تھا نا، استخارہ کر کے ہم نے اپنی زندگی کے، یعنی قدم قدم پہ زندگی دے کے نیا امتحان گزرے، لیکن اللہ کے لیے جب کر رہے ہیں تو پھر کس چیز کا غم، پھر کس چیز کی مشکل، پھر کیسی پریشانی؟ تو آئیے ایک نئی زندگی کی ابتدا کریں، آئیے اس بڑے دن کی تیاری کریں، اور بڑے دن کی تیاری کیسے ہوگی، قرآن کو ترجمہ تفسیر سے پڑھنا شروع کر دیں۔ نمبر 2، سیرت کا مطالعہ کریں۔ تقریروں سے بات نہیں بنے گی، سیرت پہ مقالے لکھنے پہ، سیمینار کرنے پہ، مذاکرے کرنے پہ، بلکہ عمل کرنے سے جو ہے وہ، سیرت پہ عمل کیجئے، کٹ جائے گی خود ہی پیروں میں جو حالات کے زنجیر پڑی ہے۔ کل جس کا اعلان کیا تھا کوہ صفا پہ آقا نے، آج بھی وہ سچائی لوگوں سب سے بڑی سچائی ہے، لیکن عملوں سے ثابت کرنا ہے۔ لوگ پوچھتے ہیں بچوں کی تربیت کیسے کریں، تربیت کا سب سے آسان طریقہ کیا ہے، خود مسلمان بن جائیں۔ بچوں کو یہ نہ کہیں کہ تم نماز پڑھو، بلکہ کیا کریں، نماز کا جب وقت ہو تو خود اٹھ کر نماز پڑھنی شروع کر دیں۔ بچوں کو یہ بتانے کی ضرورت نہیں کہ دوسروں سے اچھا سلوک کریں، خود اچھا سلوک کریں۔ جس گھر میں دادی ہے، جس گھر میں نانی ہے، اس کی عزت کی جاتی ہے، اس سے پیار کیا جاتا ہے، بچوں کو پتہ چلتا ہے کہ جنت ایسے کمائی جاتی ہے۔ جب خود احترام کریں گے تو بچے خود بخود سیکھیں گے۔ ہم اصول ان کو سکھانا چاہتے ہیں، عمل سے زندگی بنتی ہے، جنت بھی جہنم بھی، یہ خاکی اپنی فطرت میں نہ نوری ہے نہ ناری ہے۔ تو میرا پیغام محبت ہے جہاں تک پہنچے، اللہ رب العزت ہم سب کو حسن عمل کی توفیق عطا کرے، ہم سب سے راضی ہو جائے، اور ہمیں اس طرح تیاری کی توفیق دے جیسے کہ تیاری کرنے کا حق ہے۔ تو قرآن پہ عمل، سیرت پہ عمل، اور اپنی زندگی کا محاسبہ اور جائزہ کہ اب تک جو ہو گیا سو ہو گیا، اس پر بات کرنے کی بجائے آئندہ مجھے اور آپ کو کیا کرنا ہے۔ تو ہم خود تراشتے ہیں منازل کے سنگے راہ، ہم وہ نہیں جنہیں زمانہ بنا گیا۔ ہم خود تراشتے ہیں منازل کے سنگے راہ، ہم وہ نہیں جنہیں زمانہ بنا گیا۔ تو شکوے، شکایتیں، اور یعنی دوسروں پر اپنی بدعملیوں کی ذمہ داری کا بوجھ ڈالنے کی بجائے آئیے ایک نئی زندگی کی ابتدا کریں، آئیے اپنی زندگی میں ایک انقلاب پیدا کریں۔ राइट ये मेरा और आपका आज का यही मैसेज है कि बड़े दिन की तैयारी करना, अल्लाह के सामने खड़ा होना, जिस दिल के अंदर ज़रा सा खौफ होगा, जिस जबान में तकवा की लगाम होगी, जिन कदमों में तकवा की लगाम होगी, तो अल्लाह रब्बुल इज़्ज़त उसको ज़रूर माफ़ कर देगा। वो जिसने 100 कत्ल किए थे, अब रास्ते में उसकी डेथ हो गई थी, रास्ते में 100 लोगों का कातिल, रास्ते में डेथ होगी, लेकिन जो खौफ उसके अंदर पैदा हुआ था अल्लाह ने उसको बख्श दिया। अल्लाह बड़े बड़े गुनाहों को माफ़ करने वाला है। तो अपने ससुराल वालों के साथ, अपने मेके वालों के साथ वो ज़बान गुंग क्यों नहीं हो जाती जिसमें नानी की तो तारीफ़ करते हैं और दादी के बारे में कहते हैं कि दादी तो अच्छी नहीं है, खाला की तारीफ़ करते हैं और फुफ्फो के बारे में कहते हैं फुफ्फो तो ऐसी होती है, ननिहाल और ददिहाल कौन अच्छा है, बच्चों को खुद ही पता चल जाता है, उनको बताने की ज़रूरत नहीं है। अल्लाह ज़रूर पूछेगा कि ददिहाल की बुराइयाँ क्यों की थी, क्यों गुनाहों के बोझ कंधों पे लादते हैं मैं और आप। बहुत छोटी छोटी बातें हैं जिस पर मुझे और आपको जायजा लेना है। बच्चियों को जाते हैं देखते हैं और फिर छोड़ कर आ जाते हैं दावते खा खा कर। अल्लाह की बनाई हुई मखलूक है, रिश्ते करने में कहाँ गए वो पैमाने जो हमें प्यारे रसूल ने बताए थे, राइट। और अगर हम यानी एक अभी मैं वहाँ पे हॉस्पिटल में वॉलंटियर करती हूँ मंडे के दिन कैनेडा में, और लास्ट जो मैंने विजिट किया तो एक 24 साल की नौजवान लड़की और वो उसमें थी मेंटल हेल्थ के वार्ड में थी, और वो बिल्कुल उसको पीछे पीछे एंड पर रखा हुआ था, कमरे में कोई चीज़ नहीं थी। तो जब मैं कमरे में गई तो जो कि वॉलंटियर में है तो मेरे पास बैज भी था और हमें पूरा उसकी वो लिस्ट आ जाती है। तो मैं जब गई तो बच्ची उछल कर एकदम उठ कर बैठी, बहुत खुश हुई, कहने लगी आंटी मैंने ना सुसाइड किया था और मैं बच गई। तो आंटी क्या मेरी भी शादी हो जाएगी? बहुत से लोग आए और मेरी अम्मी कहती है मेरी शादी नहीं हो सकती और मुझसे कोई शादी नहीं करता, और आंटी मैं ठीक हूँ, अब मैं ठीक हो गई हूँ, मुझे इससे निकलवा दे ना बाहर। और इतना मेरे दिल पर असर, मैंने कहा अल्लाहु अकबर अल्लाहु अकबर अस्तग़फिरुल्लाह अस्तग़फिरुल्लाह अस्तग़फिरुल्लाह। लंबी कहानियाँ हैं और ये सारा कुछ जो सोसाइटी में हो रहा है ना, ये मैं और आप हम सब इसके जवाब दे हैं। बात रिश्तों की हो और बात ताल्लुकात के निभाने की हो, बात इखलाकियात की हो, बात हमारी यंग जनरेशन की हो और बात लीडरशिप की हो कि हम दोबारा चोर उचक्कों को वोट क्यों देते हैं, तो असल बात यह है कि मैंने और आपने जो मेरे और आपके हिस्से का काम था वो मैंने और आपने नहीं किया। दूसरों पे तबसरा करने की बजाय आज से अगर हम स्टार्ट कर लेंगे ना, तो हम उम्मीद करते हैं कि हम अल्लाह को ये कह के सुरखुरू हो सकेंगे कि मैंने और आपने कोशिश जो थी वो शुरू तो कर दी थी ना। तो छोटी हुई टूटी हुई मंडेर पर छोटा सा एक दिया, टूटी हुई मंडेर पर छोटा सा एक दिया, हवा से कह रहा है तूफान चला के देख। तो जितने अंधेरे हैं कुफ्र के शिर्क के गुनाहों के नाफरमानियों के, आइए उसमें एक मोमबत्ती बन जाएं, आइए उसमें एक टिमटिमाता व जुगनू बन जाएं। जो कर सकते हैं मैं और आप वो कर गुजरें कि बहुत तूफान है गुनाहों के, बहुत नाफरमानियां हैं, वक्त बहुत थोड़ा है। सुबहानल्लाह व बिहम्दिही सुबहानल्लाहिल अज़ीम अल्हम्दुलिल्लाह रब्बिल आलमीन रब्बना आतिना फिद्दुनिया हसना وفي الآخرة حسنة وقنا عذاب النار ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين رب ارحمهما كما ربياني صغيرا رب ارحمهما كما ربياني صغيرا حسبنا الله نعم الوكيل نعم المولى ونعم النصير ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين اے ہمارے رب میری یہ بیٹیاں یہ میری بہنیں جو یہاں پہ اس وقت جمع ہیں ان کا آنا قبول کر لے ان سے راضی ہو جا وہ جو دور سے آئے وہ جو قریب سے آئے وہ جنہوں نے فون کیے وہ جنہوں نے دریاں بچھائیں وہ جنہوں نے ایک دوسرے کو رائٹس دیں تو ان کا آنا قبول کر لے اور تو خود فرماتا ہے کہ میں صرف متقیوں کی عبادت کو قبول کرتا ہوں تو ہمیں متقی بنا دے اے اللہ اے 70 ماؤں سے بڑھ کر محبت کرنے والے آپ ہمیں متقی بنا دیجئے، آپ ہمیں متقی کی متقین کی فہرست میں شامل کر لیجئے، امت مسلمہ کو اچھی لیڈرشپ دے دیجئے، اے ہمارے رب ہمیں ہمارا کھویا ہوا سبق یاد دلا دیجئے، اے ہمارے رب ہمیں اس طرح کا مسلمان بنائیے جس سے آپ خوش ہوتے ہیں، ہمیں جب موت آئے تو اس حال میں ہمیں کلمہ نصیب ہو، ہمارا نامہ اعمال ہمارے دائیں ہاتھ میں ہو، ہم پل سے راست سے بھاگتے ہوئے گزر جائیں، ہم بہترین عمل کر رہے ہوں تو وہ ہماری موت کا وقت ہو، مرتے وقت ہمیں کلمہ نصیب ہو، اور اے ہمارے رب اب ہم سے راضی ہو جائیے، اب ہم سے راضی ہو جائیے، یا حنان یا منان یا اللہ، اب ہم سے راضی ہو جائیے، ہم نے اپنی زندگی غفلت میں گزار دی، بہت کوتاہیاں ہوئیں، یہ زبان اس کا بہت غلط استعمال ہوتا ہے، آپ نے دنیا بنائی اور اتنی خوبصورت بنائی کہ دل ہے کہ لپک لپک کر دنیا کی طرف جاتا ہے، اے ہمارے رب آپ ہمارے ماتھے کے بالوں سے پکڑ کر ہمیں صراط مستقیم پہ چلائیے، ہمارے ماتھے کے بالوں پہ سے پکڑ کر ہمیں صراط مستقیم پہ چلائیے، ہمیں رشتوں کے امتحان میں ہائیسٹ مارکس ادا کیجئے، دنیا ہم نے لی اور خوب لی، لیکن نیکیاں کرنے میں ہم نیکیوں میں اعلیٰ درجہ اختیار کرنا چاہتے ہیں، اس میں سبقت لے جانا چاہتے ہیں، ہمیں محبتیں کرنے والا، شفقتیں کرنے والا، مسکراہٹیں بکھیرنے والا بنا دیجئے، اس دل کو ایمان کی قوت سے مالا مال کر دیجئے، اپنے فیصلوں پہ راضی کر دیجئے، صحبت صالح عطا کیجئے، انعمت علیہم میں شامل کر دیجئے، اور کوئی ایسا عمل کروا لیجئے جو آپ کو راضی کر دے، اس محفل میں جو تیرے بندیاں جو تجھے بہت پیاری ہیں، کسی کا عمل جو تجھے بہت پسند ہے، تو اس نیک عورت کی وجہ سے، اس نیک بچی کی وجہ سے، ان کے اچھے عملوں کی وجہ سے ہم سب کی دعاؤں کو قبول کر لیجئے، ہم سب سے راضی ہو جائیے، ہمارے باطن کو ہمارے ظاہر سے، ہمارے ظاہر کو ہمارے باطن سے اچھا کر دیجئے، آپ آج کی اس محفل کو ذکر کی محفل میں شامل کر لیجئے، اس محفل کو قرآن کی محفل میں شامل کر لیجئے، اور یہ وہ محفل بنا دیجئے جس میں فرشتے آ کر شرکت کرتے ہیں، یہ وہ محفل بنا دیجئے جس میں فرشتوں میں جس کا آپ ذکر خیر کرتے ہیں، اس گھر کو جو اس گھر پر اپنی رحمت برکتیں نازل کیجئے، ان کی نیک اور جائز خواہشات قبول کر لیجئے، اور ہمارے اس محفل میں اور جو بعد میں ہمارے اس میسج کو سنیں گے، ہر ایک جو بھی نیک اور ان کی جائز خواہشات ہیں انہیں قبول کر لیجئے، بیماروں کو شفا عطا کیجئے، اللہم رب الناس وشفی انت الشافی لا شفا الا شفا ولا یغادر سقما، اے ہمارے رب جو دنیا سے چلے گئے ان کی مغفرت کر دیجئے، اللہم اغفر لحینا و میتنا و صغیرنا و کبیرنا و ذکرنا و انسانا و شاہدنا و غائبنا، اللہم من احییتہ منا فاحیہ علی الاسلام و من توفیتہ منا فتوفہ علی الایمان ولا تحرمنا اجرا ولا تدلنا بعدا، امت مسلمہ کو اچھی لیڈرشپ دے دیجئے، ہمارے بچوں کو نمازی بنا دیجئے، ہمارے بچوں کو ہمارے لیے صدقہ جاریہ بنا دیجئے، ہمیں اپنے والدین کے لیے صدقہ جاریہ بنا دیجئے، ہمارے والدین کو قیامت کے دن وہ تاج پہنائیے جو سورج کی روشنی کو ماند کر دے، اور اے ہمارے رب ہمیں اپنے پسندیدہ بندوں میں شامل کر لیجئے، ربنا تقبل منا انک انت السمیع العلیم، اللہم صلی علی محمد وعلی آل محمد کما صلیت علی ابراہیم وعلی آل ابراہیم انک حمید مجید، اللہم بارک علی محمد وعلی آل محمد کما بارکت علی ابراہیم وعلی آل ابراہیم انک حمید مجید، اور جو بے اولاد ہیں ان کو اولاد کی نعمت سے نوازیے، جو حمل سے ہیں ان کو خیریت سے فارغ کیجئے، اور اے ہمارے رب جو ہمارے گھروں میں جوان بیٹیاں بیٹے ہیں ان کو نیک رشتے عطا کیجئے، اپنے پاس سے جو ہمارے لیے اچھے رشتے ہیں خود بخود ہمارے سامنے لے آئیے، ہمیں کسی امتحان میں مت ڈالیے، ہمارے بچوں کو نیک اور متقی بنائیے، ان کو متقیوں کا امام بنا دیجئے، रब्बना हबलना मिन अज़वाजिना वज़ुर्रियातिना قرت عيون وجعلنا للمتقين اماما. ہمیں متقیوں کا امام بنائیے, ہمارے بچوں کو متقیوں کا امام بنائیے. ہر ایک کی نیک اور جائز خواہش قبول کیجئے. جتنے لوگ نیکی کا کام کر رہے ہیں وہ دنیا کے کسی بھی کونے میں ہیں, ہر مسجد ہر ادارے کو جو ہے وہ نیکی کا بہتا ہوا سمندر بنا دیجئے, ان کی کوششوں کو قبول کیجئے اور جو ہے وہ ان کی مدد نیک اور متقی لوگوں سے کیجئے. اور اے ہمارے رب, یہ دعائیں ہمارے لیے اور ہمارے شوہروں کے لیے, ہمارے والدین کے لیے اور ہمارے شوہروں کے والدین کے لیے بھی قبول کر لیجئے. یہ دعائیں ہماری بہوؤں کے لیے اور بہوؤں کے والدین کے لیے, ہمارے دامادوں کے لیے اور دامادوں کے والدین کے لیے, کل امت مسلمہ کے لیے قبول کر لیجئے. اور اے ہمارے رب, ہم سب سے راضی ہو جائیے, ہمارے دلوں کو نفاق سے پاک کر دیجئے, ہمیں ہمارے دلوں کو ایمان سے بھر دیجئے. ربنا تقبل منا انك انت السميع العليم وصلى الله تعالى على خير خلقه محمد وعلى اله وصحبه اجمعين برحمتك يا ارحم الراحمين. امين ثم امين.